ධාරින්දා කටතිර කිට තදිපගේ දිනගින දී දින්දා ධාරින්දා කටතිර කිට තදිපගේ දිනගින
උන්ජියනෝ ෆල්සා උන්ජියනෝ ෆල්සා උන්ජියනෝ ෆල්සා
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 උන්ජියනෝ ෆල්සා
निरन्तर जिस्क्याउँछु तिम्रो प्रस्तुत्वलाई र मेरो प्रश्न गर्ने अधिकारको पक्षमा लडिरहन्छु म। आऊ गिरफ्तार गर र कुनै निर्जन जंगलमा लगेर मेरो विचारको उज्यालो खोस। मेरो चेतनामा अन्तिम पटक छापा मार। मलाई रित्तो बनाऊ र मेरो आवाजको हत्या गर। तर पनि म मेरो आवाजको पक्षमा, विचारको पक्षमा, उज्यालोको पक्षमा र मेरो प्रश्न गर्ने नैसर्गिक अधिकारको पक्षमा निरन्तर बोलिरहनेछु, निरन्तर बोलिरहनेछु। मेरा प्रिय र सायद तपाईँका पनि प्रिय कवि विप्लव ढकालको यो कवितासँगै आजका लागि कार्यक्रम उज्यालो फल्चाको दैलो घुरुक्क उघार्ने बेला भइसक्यो। फेरि आइपुगेको छ मंगलबार अनि घुम्दै फिर्दै आइपुगेको छु म। मेरो नाम हो लक्ष्मण कार्की अनि मसँगै प्राविधिक साथी पनि हुनुहुन्छ, उहाँको नाम हो मनोज विष्ट। तपाईँले अहिले सुनिरहनु भएको रेडियोको नाम हो उज्यालो रेडियो नेटवर्क र यस सँगसँगै अरू थुप्रै रेडियो स्टेशनहरूबाट पनि तपाईँले हामीलाई सुनिरहनु भएको छ। त्यसो त तपाईँले आफ्नो सुविस्ता अनुसार उज्यालो .com पनि सुनिरहनु भएको हुन सक्छ अथवा उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि। जहाँ जहाँ हुनुहुन्छ, जे जे कुराको सुविस्ता छ त्यही अनुसार तपाईँले उज्यालो फल्चा सुनिरहनु भएको छ भन्ने विश्वाससहित तपाईँलाई स्वागत गर्छु। कार्यक्रम उज्यालो फल्चामा अबको झण्डै डेढ घण्टासम्म हामी सँगसँगै रहनेछौ। यो कार्यक्रममा विभिन्न कुराहरू हुने गर्छन् फल्चामा, तपाईँलाई अब त लगभग थाहा भइसकेको छ, तर केही साथीहरू नयाँ पनि हुन सक्नुहुन्छ। हामी पाहुनालाई ल्याएर आउँछौ फल्चामा, त्यसै गरी स्वास्थ्यसँग सम्बन्धित सन्दर्भको कुराकानी गर्छौं अथवा घुमफिरको कुराकानी गर्छौं, कहिले पैसाको कुरा गर्छौं, विभिन्न कुराहरू छन् हाम्रा। आज पनि मैले धेरै कोसेलीहरू लिएर आएको छु, के कुराहरू लिएर आएको छु, कसलाई पाहुना बनाएको छु, अरू कोसेलीहरू के छन् भन्ने कुरा भन्नुभन्दा अगाडि चाहिँ हामी कार्यक्रममा एउटा गीत सुन्दैछौ। आभासको शब्द संगीत र स्वरमा रहेको यो गीतपछि अनि बाँकी कुराहरू हामी गर्छौं।
आफै फेरिएछ संसारलाई फेर्छु भन्छु, आफै फेरिएछ गोधुली बाहिरले एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्छु आफै फेरिएछ संसारलाई फेर्छु भन्थ्यो आफै फेरिएछ गोधुली बाहिरले। मझेरीको आधारोलाई खाल्टो खानी पुर्छु भन्थ्यो, मझेरीको आधारोलाई खाल्टो खानी पुर्छु भन्थ्यो, उनी आउने पूर्णिमालाई जुनी भरि पुर्छु भन्थ्यो, आधारोको गालोमा आफै फेरिएछ संसारलाई फेर्छु भन्थ्यो आफै फेरिएछ संसारलाई फेर्छु भन्थ्यो आफै फेरिएछ गोधुली बाहिरले। मौसम सारै उजाडियो पालुवा झैं झुल्छु भन्थ्यो, मौसम सारै उजाडियो पालुवा झैं झुल्छु भन्थ्यो, मेरो जन्म मेरो होइन अरु निम्ति फुल्छु भन्छु पुरानो त्यो हिसाब किताब सबै केरिए छ संसारलाई फेर्छु भन्छु आफै फेरिए संसारलाई फेर्छु भन्छु आफै फेरिए गोधुलीमा हिँड्ने एउटा जिउँदो मान्छे संसारलाई फेर्छु भन्थ्यो आफै फेरिए संसारलाई फेर्छु भन्थ्यो आफै फेरिए
गोधुलीमा हिँड्ने एउटा जिउँदो मान्छे संसारलाई फेर्छु भन्थ्यो आफै फेरिएछ जसले एउटा क्रान्तिवीरको उपमा बनाएको थियो ऊ हेर्दा हेर्दै कसरी फेरियो र कस्तो भयो आवाजले साँच्चै गजब बिम्बहरूसहित यो गीतमा चित्रण गर्नुभएको छ कार्यक्रम उज्यालो फल्सामा छौं हामी उज्यालो फल्सामा अब आज के कुराहरू छन् त कोसेलीका रूपमा भन्ने कुराकानी गरौं आज मैले पाहुनाका रूपमा बोलाएको छु डाक्टर निर्मला जोशीलाई उहाँ चाहिँ रैथाने वनस्पति र संस्कृतिका अध्येता हुनुहुन्छ उहाँ केही बेरमा उज्यालोको स्टुडियोमा आइपुग्नुहुनेछ अनि उहाँसँग हामी कुराकानी गर्नेछौ खास गरी काठमाडौँका केही रैथाने चाडबाडहरू अनि वनस्पतिहरूका विषयमा त्यसै गरी अब भोलि खाइने घिउ चाकु लगायत तरुलका प्रसंगहरू पनि हाम्रो कुराकानीमा हुनेछन् नै अनि हाम्रो स्वास्थ्यमा आज हामी क्यान्सर रोगका विषयमा क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण शाहीसँग कुराकानी गर्नेछौ
दिनमा एटलिस्ट 24 घण्टामा आठ घण्टा सुत्न एकदम जरुरी छ प्रोपर रेस्ट प्रोपर डाइट र प्रोपर एक्सर्साइज भयो भने हामीले मोर देन 60% क्यान्सर कम गर्न सक्छौ भन्ने अहिलेको लेटेस्ट स्टडीहरूले चाहिँ देखाइरहेको छ
अनि इतिहासमा आजको दिन मिडियामा आजको बजार र गीतहरू त हुनेछन् नै सँगसँगै तपाईँका विचार र सुझावहरू पनि मैले पर्खिरहेको हुनेछु ट्विटरमा UJYAALO उज्यालो अथवा लक्ष्मण कार्की वान मलाई मेन्सन गरेर लेख्न सक्नुहुनेछ भने त्यसै गरी उज्यालोको फेसबुक पेजमा पनि तपाईँले लेख्न सक्नुहुनेछ कुनै पनि विषयमा कार्यक्रमका बारेमा अरू पनि कुनै विषयमा तपाईँले केही भन्न मन लागेको छ भने कार्यक्रम उज्यालो फल्सा तपाईँका लागि त्यो एउटा थलो बनाउने हाम्रो कोसिस सधैँ रहँदै आएको छ अब चाहिँ लागौं इतिहासमा आजको दिनलाई सम्झन तर्फ
इतिहासमा आज
आज 2076 पुष 29 गते अर्थात पुषको मसान्त अनि सन् 2019 जनवरी 14 तारिक आजको दिन त्यति धेरै कुराहरू त इतिहासका रूपमा रहेका छैनन् केही कुराहरू छन् हामी छोटकरीमा सम्झिन्छौं आज गायक तथा संगीतकार दीपक जंगमको जन्मदिन हो उहाँ 64 जन्म जयन्ती आज आफ्नो जन्मदिन मनाउँदै हुनुहुन्छ त्यसै गरी सन् 1907 जनवरी 14 तारीकको कुरा गर्ने हो भने जमैकाको किङ्स्टनमा 6.5 म्याग्निच्युडको भूकम्प जाँदाखेरि 800 मानिसले ज्यान गुमाएका थिए भने यो भूकम्पमा परेर 1,00,000 मानिस घरबार विहीन भएका थिए अनि सन् 2010 कुरा गर्ने हो भने आज दिन अर्थात जनवरी 14 तारीकमा यमनले अल कायदा संगठन विरूद्ध खुल्ला रूपमा युद्धको घोषणा गरेको दिन थियो अब चाहिँ हाम्रो स्वास्थ्यतर्फ लाग्ने बेला भएको छ बदलिँदो जीवनशैली अस्वस्थकर जीवनयापन र अनि विभिन्न औषधिहरूको प्रयोग लगायतका थुप्रो कारणले गर्दाखेरि क्यान्सरको जोखिम र क्यान्सरका बिरामीहरू बढ़िरहेका विभिन्न अस्पतालहरूले बताएका छन् डाक्टरहरूले बताएका छन् अनुसन्धानहरूले बताएका छन् रोग बढ़ेसँगै उपचार गर्नका लागि अस्पतालहरू पनि थपिरहेका छन् आजको हाम्रो स्वास्थ्यमा हामी पाटन अस्पतालमा अहिले केही समय अगाडि शुरू भएको क्यान्सरको उपचारका विषयमा उपचारसँग सम्बन्धित रहँदै क्यान्सर के हो कसरी लाग्छ यसको जोखिम कसरी कम गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गर्दैछौ साथी बिना नेउपानेले पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण शाहीलाई भेटेर अहिले खास गरी पाटन अस्पतालमा के को क्यान्सरका बिरामीहरू धेरै जसो आउने गरेका छन् भनेर कुराकानी गर्नुभएको छ
अहिले हामीले यहाँ हेर्दाखेरि पश्चिममा कैलालीदेखि लिएर पूर्वमा झापा अहिले त हाम्रो धरानको पुरानो मेयर ध्यानबहादुर राई सर पनि यहीँ नै उपचार गरिराख्नु भएको छ अनि यो 6 महिनामा हामीले लगभग 150 जना जति क्यान्सर पीड़ितहरूलाई हामीले उपचार गरिरहेछौँ र गरिसक्यौँ अब यहाँ हामी सबभन्दा बढी फोक्सोको क्यान्सरको बिरामीहरू सबभन्दा बढी देखाएको छौँ त्यसपछि महिलाहरूमा गल ब्लाडर अथवा पित्तथलीको क्यान्सर अलिक बढी देखाएको छ अनि पेटको क्यान्सरको बिरामीहरू अलि 5-7 जना ओभरीको क्यान्सरहरू अनि केही मात्रामा पाठेघरको मुखको क्यान्सरहरू यिनीहरू चाहिँ अलिक बढी मात्रामा चाहिँ यहाँ हामीले उपचार गरिरहेको छौँ।
जति पनि यहाँ उपचार गराउन आइरहनु भएको छ नि, उहाँहरू आउँदा चाहिँ अब पहिलो स्टेजमा नै आउने कति हुनुहुन्छ र कति चाहिँ अब अन्तिम स्टेजमा पुगेपछि आउने हुनुभएको छ कि छ?
अब यहाँको हाम्रो डेमोग्राफिक स्टडी अथवा हाम्रो यो पेसेन्टहरूको डेटा हेर्दाखेरि चाहिँ सबैभन्दा बढी म त भन्छु 80-90% चाहिँ स्टेज फोरमा आउनुहुन्छ। त्यसमध्ये चाहिँ ब्रेस्ट क्यान्सरको पेसेन्टहरू चाहिँ अलि अर्ली स्टेजमा आउनुहुन्छ, भनेको स्टेज टू अथवा स्टेज थ्रीमा। उहाँहरूलाई चाहिँ पहिला हामी अपरेसन गरेर त्यसपछि बल्ल एडजुमेन्ट किमो दिन्छौँ हामीहरू। अनि बढी जस्तो चाहिँ कुन एजको भन्दाखेरि चाहिँ युजली चाहिँ 50 माथिको उमेरकोलाई चाहिँ हामीले बढी चाहिँ क्यान्सर भएको देखेका छौँ।
अहिले अब यो क्यान्सरको अवेरनेस भनौँ अथवा जनचेतना फैलाउने महिनाको रूपमा पनि चिनिरहेको छ होइन, महिलाहरूमा चाहिँ अब पाठेघरको मुखको क्यान्सर धेरै भइरहेछ, यो समस्या लिएर चाहिँ कति गाउनु भएको छ?
अब यो पाठेघरको मुख क्यान्सर चाहिँ नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमा सबभन्दा कमन क्यान्सर हो। अब डब्ल्युएचओको वर्ल्ड हेल्थ अर्गनाइजेसनको डेटालाई मान्ने हो भनेपछि नेपालमा चाहिँ प्रत्येक दिन चाहिँ 5 महिलाहरूको पाठेघरको क्यान्सरले मृत्यु हुन्छ। तर हाम्रो यहाँको कन्टेस्टमा हेर्ने हो भनेपछि महिलाहरूमा चाहिँ हामीले देखेको चाहिँ पित्तथलीको क्यान्सर चाहिँ नम्बर 1, 2 चाहिँ पेटको क्यान्सर, 3 ओभरी, अनि 4 चाहिँ हाम्रो पाटनमा चाहिँ अहिले चाहिँ यो पाठेघरको मुखको क्यान्सरको बिरामीहरू आउनु भएको छ।
भनेको यो विश्वको तथ्याङ्क भन्दा फरक आयो होइन यहाँको नतिजा?
विश्वको तथ्याङ्कमा चाहिँ ब्रेस्ट क्यान्सर चाहिँ विश्वमा नम्बर 1 क्यान्सर पर्छ, भनेपछि हाम्रो यो नेपालमा त होइन, सब कन्टिनेन्ट नेपाल, इन्डिया, बांगलादेश, पाकिस्तानहरूमा चाहिँ पाठेघरको मुख क्यान्सर है नम्बर 1 हो महिलाहरूमा।
पित्तथैलीको क्यान्सर चाहिँ अब सबैभन्दा धेरै भन्नुभयो होइन, यो हुने कारण चाहिँ के हो?
अब एक्ज्याक्टली अब यही कारणले हो भनेर त अहिलेसम्म पनि कुनै पनि स्टडीहरूले देखाएको छैन, तर अब ओबिसिटी एउटा मोटोपन, अनि त्यसपछि धेरै चाहिँ हामीले लिँदाखेरि चाहिँ धेरै मासुहरू खाएको अथवा मासु पनि अलि रातो मासुहरू भनौँ न, खसीको मासुहरू अथवा भैँसीको मासुहरू अथवा यो सुँगुरको मासुहरू यस्तो बढी खाएको हिस्ट्री चाहिँ हामीले पाएको छौँ। प्लस त्यसमा पनि अलिक बढी चाहिँ रक्सी सेवन गर्ने महिलाहरू अनि चुरोट सेवन गर्ने महिलाहरू अथवा सुर्ती अथवा हुक्का भन्छ नि हाम्रो गाउँघरतिरमा, त्यो सेवन गर्ने महिलाहरूमा चाहिँ हामीले चाहिँ पित्तथैलीको क्यान्सर बढी देखिरहेको छौँ।
अब यो पित्तथैलीको क्यान्सर भयो आफूलाई मानौ होइन, उहाँहरूले चाहिँ अब पहिला घरमा नै थाहा पाउन सक्नुहुन्छ कि अब अस्पताल गइसकेर चेक गरिसकेपछि थाहा हुने हो?
अब युजली अहिले सबै संसारको हामीले रिसर्च हेर्ने हो भनेपछि पित्तथैलीको क्यान्सर 90% मान्छेहरूमा चाहिँ अलिक ढिलै थाहा हुन्छ, किनकि यसले सुरुमा केही पनि साइनहरू त्यति देखिँदैन, तर मेन साइन भनेको चाहिँ दायाँतिर दुख्ने, दायाँ कोखीतिर, अनि त्यसपछि चाहिँ जन्डिस देखिने त्यो हुन्छ। तर पित्तथलीको क्यान्सर यदि हामीले स्टेज, अब हाम्रो क्यान्सरमा पनि स्टेजिङ हुन्छ म्यानेजमेन्टको हिसाबले, यदि अर्ली स्टेज अथवा स्टेज 1A भेटियो भने चाहिँ यो चाहिँ क्युरेबल हुन्छ, भनेको निर्मूल पार्न सकिन्छ। त्योभन्दा माथि बढिसकेकोमा पायो भनेपछि यो चाहिँ क्युरेबल हुँदैन, हामीले चाहिँ खालि जम्मा कन्ट्रोल मात्रै गर्न सकिन्छ, अनि अपरेसन पछि हामी चाहिँ एडजुभेन्ट किमोथेरापी दिन्छौँ।
पहिलाकै अवस्थामा आउनुभयो भनौँ अथवा पहिलो स्टेजमा नै थाहा पाएर आउनुभयो भने चाहिँ अब कसरी चाहिँ उपचार
होइन, यदि क्यान्सर चाहिँ हामीले अर्ली स्टेजमा थाहा पायौँ भने, पहिलो स्टेजमा थाहा पायो भनेपछि त्यो चाहिँ 100% क्योर हुन्छ। जस्तै पाठेघरको मुखको क्यान्सर जुन चाहिँ नेपालमा नम्बर 1 छ, त्यो पनि यदि हामीले अर्ली स्टेजमा थाहा पायौँ अथवा त्यो सिआइएन स्टेजमा थाहा पायौँ भने पनि ट्रिटमेन्ट गऱ्यो भने हामीले 100% क्योर हुन्छ। त्यस्तै ब्रेस्ट क्यान्सर अहिलेको लेटेस्ट डेटाहरूले के भन्छ भनेपछि, यदि ब्रेस्ट क्यान्सर अर्ली स्टेज अथवा स्टेज 1 स्टेज 0 थाहा भयो भने चाहिँ यो पनि 100% क्योर हुन्छ। त्यस्तै धेरै किसिम धेरै क्यान्सरहरू, अब कोलोन क्यान्सर, ठुलो आन्द्राको क्यान्सर स्टेज अर्ली स्टेजमा थाहा भयो भने चाहिँ हामीले अपरेसन मात्रै गर्दा पनि हुन्छ। लङ क्यान्सर अर्ली स्टेजमा थाहा भयो, स्टेज 1 थाहा भयो भने चाहिँ हामीले खालि अपरेसन गर्दा मात्रै हुन्छ, केही पनि गर्नु पर्दैन, फलोअपमा मात्रै आउनुपर्छ। त्यही भएर चाहिँ हामी सबैले चाहिँ अब तपाईँहरूको त सबभन्दा राम्रो मेथड हो यो मिडिया भनेर चाहिँ मिडियाले चाहिँ सबैलाई एडभर्टाइज गरेर अब आफूलाई केही सिम्टम देखे पनि नदेखे पनि हामीहरू चाहिँ स्क्रिनिङको लागि अथवा रुटिनली चेक गर्नको लागि एटलिस्ट वर्षमा एकचोटि चाहिँ आउनुपर्छ डक्टरको।
कतिपयले भन्नुहुन्छ अब क्यान्सर पनि अब आफ्नो अगाडिको पुस्ता भनौँ अथवा आफ्नो घरमा कसैलाई भएको छ भने पछाडि पनि त्यो देखिने सम्भावना हुन्छ भनेर, यसमा चाहिँ कतिको सत्यता छ?
एकदमै सत्यता छ यसमा होइन, किनकि जिनले पनि धेरै क्यारी गर्छ, अनि अब धेरै क्यान्सरहरू जस्तै फर इक्जाम्पल महिलाहरूको केसमा ब्रेस्ट क्यान्सर, ओभरिन क्यान्सर, यदि फर्स्ट डिग्री भनेको यदि हजुर आमामा छ अथवा सिब्लिङ्समा छ, बहिनीहरूमा छ अथवा छोरीहरूमा छ भनेपछि त्यो चाहिँ अर्को जेनेरेसनमा सर्ने प्रोबेबिलिटी पनि त्यतिकै रहन्छ। तर यसो भन्दै गर्दाखेरि चाहिँ 100% चाहिँ सर्ने चाहिँ होइन, तर केही 5-10% चाहिँ एउटा पेरेन्ट्सबाट चाहिँ अर्को जेनेरेसनमा चाहिँ जाने सम्भावना हुन्छ. त्यसको लागि चाहिँ फेरि हामी चाहिँ स्क्रिनिङ र फलोअपमा चाहिँ आउनुपर्छ.
जति पनि यति बेला हामीलाई उज्यालो फल्साको हाम्रो स्वास्थ्य सुनेर बसिरहनु भएको छ होइन, अब डाक्टर अर्जुन साई हुनुहुन्छ मसँग कुराकानीको लागि. अब उपचार हामीलाई सुनेर अब कतिपयलाई शङ्का लाग्यो मलाई पनि क्यान्सर भयो कि भन्ने अब कतिको अनुमान पनि हुनसक्छ. उहाँहरूले अब पाटन अस्पताल आइसकेपछि उपचारको प्रोसेसमा प्रक्रियामा भनौँ कसरी जानुपर्छ के गर्नुपर्छ?
अब यहाँ पाटनमा चाहिँ हाम्रो सबै एकदम यो पाटन चाहिँ एउटा पब्लिक हस्पिटल ठुलो हस्पिटल भएर सबै हाम्रो टिम हुन्छ. जस्तै फर इक्जाम्पल महिलालाई यदि पाठेघरको मुखको क्यान्सरको लागि जान्न मन लाग्यो अथवा शङ्का लाग्यो चेक गराउन मन लाग्यो भने चाहिँ उहाँ चाहिँ पहिल्यै अन्कोलोजिस्टकोमा नआएर पहिला सुरुमा चाहिँ महिला तथा प्रसूति रोग विशेषज्ञ अथवा हामीले गाइनेकोलोजिस्ट भन्छौँ नि उहाँसँग गएर चाहिँ यदि 21 वर्षको महिला हो एज पुगेको छ भने चाहिँ 21 देखि 29 वर्षसम्म चाहिँ 3 वर्षमा एकचोटि चाहिँ स्क्रिनिङ गर्ने प्याप स्मेयर गर्ने. त्यसपछि 30 भन्दा माथिको महिलाहरू 65 वर्षसम्मको महिलाहरूले चाहिँ यदि प्याप स्मेयर मात्रै गर्ने हो भनेपछि 3 वर्षमा एकचोटि र प्याप स्मेयर र एचबिपी डिएनए टेस्ट गर्ने हो भनेपछि चाहिँ 5 वर्षमा एकचोटि गर्ने. त्यस्तै ब्रेस्ट क्यान्सरको लागि जसलाई चाहिँ ब्रेस्टको लागि जान्न मन लाग्यो अथवा क्युरियोसिटी भयो अथवा आमा घरमा कसैलाई छ भनेपछि ब्रेस्ट क्यान्सरको महिलाहरूले चाहिँ 45 वर्ष पुगिसकेपछि 45 देखि 55 वर्षको उमेरको महिलाहरूले चाहिँ वर्षमा चाहिँ एकचोटि चाहिँ म्यामोग्राम गर्ने. त्योभन्दा 55 भन्दा माथिको महिलाहरूले चाहिँ यदि उनीहरूको टाइमले भ्याउँछ पैसाले अफोर्डेबल छ भनेपछि वर्षमा एकचोटि गरे पनि भयो नत्र 2 वर्षमा एकचोटि गरे पनि हुन्छ. अनि अरू त्यो बाहेक अरू क्यान्सरको लागि चाहिँ जस्तै हाम्रो भन्छौँ कोलोन क्यान्सर ठुलो आन्द्रा क्यान्सर त्यो पनि अलिक धेरै कमन छ. त्यसको लागि चाहिँ हामीले चाहिँ 10 वर्षमा एकचोटि कोलोनोस्कोपी गर्दा हुन्छ. अनि अरूको लागि चाहिँ रुटिन इक्जामिनेसन अथवा डक्टरसँग गएर यसो वर्षमा चाहिँ नर्मल सिबिसी एलएफटी आरएफटीहरू बेस लाइनहरू यसो गरेर अथवा खोकी लागेछ भने चेस्ट एक्सरेहरू गरेर चाहिँ हामीले पनि यो आफ्नो रोगको बारेमा थाहा पाउन सक्छौँ अथवा क्यान्सरहरू छ भने चाहिँ अर्ली स्टेजमा थाहा हुनसक्छ. त्यही भएर स्क्रिनिङमा जान एकदमै जरुरी छ. अनि यो महिना चाहिँ पाठेघरको मुखको क्यान्सरको अवेरनेस महिना भएको भएर मैले चाहिँ के भन्छु सबैलाई भनेपछि यदि तपाईँको छोरी अथवा बहिनी कोही पनि 9 वर्षदेखि 26 वर्षको उमेरको हुनुहुन्छ भनेपछि तपाईँहरूलाई चाहिँ ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन चाहिँ लिन एकदमै जरुरी छ र लिनुहोला.
अब अहिले पछिल्लो समय अब नेपाल सरकारले अब ज्येष्ठ नागरिकहरूको लागि अब स्वास्थ्य बिमा अन्तर्गत पनि अब 1 लाखसम्मको उपचार चाहिँ अब फ्रीमा गरिदिने अथवा आफैले खर्च बिहोरी गर्ने त्यो नियम लिएर आएको छ होइन. अब पाटनमा आइसकेपछि अब मानव कोही क्यान्सर लागेर आउनुभयो त्यसको लागि अब अस्पतालले बिहोर्ने खर्च र उहाँहरूको छुट्टै के छ यसमा?
सरकारी अस्पताल अथवा सरकारको अन्डरमा भए भएर सरकारी सुविधा सबै उपलब्ध छ. त्यो सुविधा लिन यदि बिरामी कसैलाई पनि क्यान्सर लागेको प्रुफ भयो भनेको हामीले हिस्टोपाथोलोजीमा देखियो क्यान्सर भनेपछि हामीले चाहिँ यहाँबाट एउटा चिठी लेखिदिन्छौँ. जुन चिठी लेख्नु चाहिँ 5 मिनट मात्र लाग्छ. त्यो लिएर उहाँहरू चाहिँ वाडामा जानुपर्छ. आफ्नो वाडा आफ्नो जिल्लामा गएर गाउँमा गएर उहाँ गाउँबाट चाहिँ यो चाहिँ यहाँको नागरिक मान्छे हो र विपन्नको भनिसकेपछि त्यो चिठी आइसकेपछि उहाँहरूको नाममा चाहिँ एउटा यहाँ खाता खुल्छ. अनि त्यो जति पनि यहाँको ट्रिटमेन्ट हुन्छ खर्चहरू जम्मै त्यसबाट इन्भेस्टिगेसनको खर्च. तर यहाँ चाहिँ अहिले पनि हाम्रो पाटनमा चाहिँ क्यान्सरको औषधि चाहिँ अस्पतालले दिने गरेका छैन बाहिरबाट. तर हामी त्यसमा त्यसको पनि प्रोसेसमा छौँ.
यो त भयो समस्या देखिसकेपछिका कुराहरू होइन. अब कुनै पनि खालको समस्या नआओस् भनौँ अथवा क्यान्सरबाट बच्नको लागि चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
अब क्यान्सरको पक्षमा चाहिँ के छ भने 3 क्यान्सर चाहिँ हामीले पपुलेसन बेसमा स्क्रिनिङ गर्न मिल्छ. एउटा चाहिँ ब्रेस्ट क्यान्सर, एउटा चाहिँ सर्भाइकल क्यान्सर अथवा पाठेघरको मुखको क्यान्सर र अर्को कोलोन क्यान्सर अथवा ठुलो आन्द्रा क्यान्सर. यो 3टाको स्क्रिनिङ जहाँ चाहिँ पाटन हस्पिटलमा हुन्छ. जस्तै ब्रेस्टको लागि म्यामोग्राम गर्नु पर्यो, पाठेघरको मुखको लागि प्याप स्मेयर टेस्ट गर्नु पर्यो र कोलोनको लागि कोलोनोस्कोपी. यो चाहिँ यहाँ हुन्छ पाटनमा. त्यही भएर तपाईँ चाहिँ यो 3टाको लागि यहाँ स्क्रिनिङ पनि गर्ने. अरू क्यान्सर हुन कसरी बच्ने भन्नको लागि एउटा चाहिँ हामीले लाइफ स्टाइल हामीले मेन्टेन गर्नु पर्यो. त्यही भएर हामीले चाहिँ दिनमा चाहिँ एटलिस्ट 24 घन्टामा चाहिँ 8 घन्टा चाहिँ सुत्न एकदम जरुरी छ. प्रोपर रेस्ट, प्रोपर डाइट र प्रोपर एक्सर्साइज भयो भने चाहिँ हामीले मोर देन 60% क्यान्सर चाहिँ कम गर्न सक्छौँ भन्ने अहिलेको लेटेस्ट स्टडीहरूले चाहिँ देखाइरहेको छ.
यहाँको महत्वपूर्ण समय र जानकारी हाम्रो लागि दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद.
तपाईँलाई पनि धन्यवाद.
चली रहे छोरे पुफाल बुखी भेटिन छ कि कुनै चरी शेरमा सिर्फ हातमा हैन माया खो पिंजराट उडी चौरे महिना बेलमा
Hygienic, tasty and fresh. Srimurti Industries Private Limited, Rupandehi Butwal dwara utpadit. Current chicken masala, sabji masala, chow mein masala, momo masala, chaat masala, garam masala, ra anya vibhinna masala haru. Current masala, swad ko jhatka.
Oho, Mahesh ji, hijo ko karyakram ma tapaile dhara prabaha ka sath bolnu bhayeko dekhera ma ta chhakkai pare. हिजो आज त हेर्दा पनि एकदमै प्रोफेशनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पीकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पीकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेन्योरशिप एजुकेशन फाउन्डेसन निफ बागबजार काठमाडौँ
फोन नम्बर 4238545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
सनराइज बैंकको स्वास्थ्य योजना
फाइदै फाइदा क्या कायदा सनराइज बैंकको स्वास्थ्य योजना खातावालालाई स्वास्थ्यको बीमा दुर्घटना हुँदा स्वास्थ्यको बीमा
सनराइज बैंक हामी सँगसँगै
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
मिडियामा आज
काठमाडौँ उपत्यका र आसपासमा फ्रिक्वेन्सी मोडुलेसन अर्थात एफएमको 90 मेगाहर्जसँगै देशभरिका अरू थुप्रै रेडियो स्टेशनहरूबाट अथवा उज्यालो अनलाइन .com अथवा उज्यालोको मोबाइल एप्लिकेशनबाट तपाईँ अहिले कार्यक्रम उज्यालो फल्चा सुनिरहनु भएको छ आज मंगलबार सधैँको मंगलबार जस्तै आइपुगेको छु म लक्ष्मण कार्की अनि प्राविधिक साथी मनोज विष्ट पनि म सँगसँगै हुनुहुन्छ हामीले जाने जाने आधी घण्टा अगाडि बढ़ाइसक्यौं कार्यक्रमलाई अब चाहिँ मीडियामा आजको बेला भएको छ काठमाडौँ उपत्यका चिसोको कुरा सँगसँगै छ, त्यति धेरै चिसो एकदम धेरै नै धान्न नसक्ने गरेको चिसो छैन, जति धेरै चिसो अरू ठाउँहरूमा छ, खास गरी तराईमा चाहिँ यो हुस्सु बढिरहेको, कुहिरो पनि लागिरहेको, हावा चलिरहेको कारणले गर्दाखेरि चिसो बढिरहेको भनेर मौसमविदहरूले अलि बढ्ता सचेतता अपनाउनका लागि भनेर आग्रह गर्नुभएको छ। अरू ठाउँहरूको अन्त पनि कतै कतै पानी पर्ने, कतै हिमपात पनि हुन सक्ने र अरू ठाउँमा चाहिँ हिजो जस्तै खालको मौसम रहने भन्ने खालको कुरा पनि मौसमविदहरूले जानकारी गराउनु भएको छ। अब केही खबरहरूको कुराकानी गरौं। अघि काया कैरनमा पनि हामीले धेरै जसो खबरहरू त प्रस्तुत गरिसक्यौं, उज्यालो अनलाइन .com पनि पछिल्ला अपडेटहरू हामीले दिइरहेका छौं। हिजो सर्वोच्च अदालतले गरेको एउटा फैसला आज काठमाडौँबाट प्रकाशित हुने सबै जसो पत्र पत्रिकाहरूले अनि त्यसै गरी अनलाइन र रेडियोहरूले टेलिभिजनले त हिजोदेखि नै प्रमुखताका साथ प्रसारण गरिरहेका छन्। खास गरी भारबुटे नै सुपर मार्केट सहितका 5 कम्पनीले चाहिँ नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरिरहेको कुरा जुन धेरै समयदेखि उठिरहेको थियो त्यो कुरालाई सर्वोच्च अदालतले उनीहरूले त्यो छली गरेको हो भनेर पुष्टि गरिदिएको छ र अब झन्डै 1 अर्ब रुपियाँ भन्दा बढी चाहिँ उनीहरूले त्यो तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले भारबेटेनी सुपर मार्केटले नक्कली बिल प्रयोग गरी कर छलेको ठहर गर्दै आन्तरिक राजस्व विभागको निर्णय सदर गरेको छ। सर्वोच्चको फैसलासँगै मीनबहादुर गुरूङ सञ्चालक रहेको भारबेटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रारीले सरकारलाई 1 अर्ब रुपियाँ भन्दा बढी कर तिर्नुपर्ने भएको छ। प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबहरा र न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको इजलासले आन्तरिक राजस्व विभागले गरेको कर निर्धारण सम्बन्धी निर्णय चाहिँ हिजो सदर गरेको हो र कारोबारका क्रममा नक्कली भ्याट बिल प्रयोग गरी भाटभटेनीले कर छलेको निष्कर्ष विभागले निकालेको थियो। 4 वर्षसम्मको कर छलेको भेटाएपछि विभागले 9 वर्ष अघि भाटभटेनीलाई रकम तिर्न आदेश दिएको थियो। तोकिएको रकम नतिर्ने न्यूमा विभागको आदेश विरूद्ध भाटभटेनी राजस्व न्यायाधिकरण पुगेको थियो र ढिलै भए पनि सर्वोच्चले चाहिँ यो ठहर गरेको छ। यसले चाहिँ अरू थुप्रै यस्तै प्रकृतिका मुद्दाहरू जुन अदालतमा विचाराधीन छन् ती मुद्दाहरूका लागि पनि मार्ग प्रशस्त गरेको र यसलाई नै अब नजिर बनाएर ती मुद्दाहरू अघि बढ्ने अर्को एउटा शुभ संकेत पनि देखिएको भनेर कानून व्यवसायीहरूले भनेका छन्। यसरी पटक पटक यस्ता कुराहरू आउँछन्। व्यापारीहरूले चाहिँ कर छली गर्ने गरेको, नक्कली बिजक जारी गर्ने गरेको अथवा चाहिँ गुणस्तरहीन सामान बेच्ने गरेको लगायतका कुराहरू आउँछन्। तर कारवाही भएका कुराहरू भने आक्कल झुक्कल जस्तो मात्रै सुन्न पाइन्छ। त्यसले गर्दा यस्तो बेलामा चाहिँ यदि अब यसरी गलत गरिरहेका कम्पनीलाई, व्यक्तिलाई, फर्मलाई जसले कानून उल्लङ्घन गरेको छ, कर छली गरेको छ, उनीहरूलाई चाहिँ सकेसम्म छिटो करको दायरामा ल्याउने, यो कारवाही गर्ने, जरिवाना गर्ने कुराहरू गर्न सके एउटा थिति बस्ने र अरूले भनौँ न बाँकी अरू जे जति कम्पनीहरू हुन्छन्, अरू व्यवसायीहरू हुन्छन्, उनीहरूलाई पनि सतर्क रहनका लागि चाहिँ एउटा सन्देश दिने हुन सक्थ्यो। यस्तो बेलामा चाहिँ नागरिकहरूको सतर्कताको कुरा पनि एकदम धेरै आउँछ होला जस्तो लाग्छ मलाई व्यक्तिगत रूपमा। चाहिँ जस्तै जुन कम्पनीहरूले यसरी कर छली गरे, राज्यलाई 1 अर्ब रुपियाँ घाटामा पुर्याए, हामीसँग कर लिएर उता दिएनन्, उपभोक्तासँग लिएर राज्यलाई बुझाएनन्, नक्कली बिजक जारी गरे भनेदेखि चाहिँ हामी सचेत उपभोक्ताले पनि त्यस्ता उत्पादनहरू, त्यस्ता खालका कम्पनीहरू, त्यस्ता खालका ठाउँहरू, त्यस्ता खालका व्यापारीहरूका उत्पादनलाई चाहिँ बहिष्कार गरिदिन सक्ने हो भनेदेखि चाहिँ कस्तो राम्रो एउटा भनौँ न एउटा सबक हुन्थ्यो होला उनीहरूका लागि पनि, सँगै हामी कति जागरूक उपभोक्ताहरू हौ भन्ने कुरा पनि थाहा हुन्थ्यो। तर हामी त्यसो गर्दैनौँ, हामीलाई यस्तो कुरामा खासै चासो हुँदैन धेरै जसोलाई, त्यसले गर्दाखेरि के जरुरी छ र यो अर्को कुरा हो छोडिदिउँ, हामीलाई के मतलब हो र भन्ने खालको कुरा गर्नाले पनि उनीहरूको मनोबल चाहिँ बढिरहेको हो कि भन्ने जस्तो पनि देखिन्छ। त्यसैले सचेत उपभोक्ताको चाहिँ एउटा परिचय दिने हो भनेदेखि चाहिँ हामीले यस्ता खालका कम्पनीहरूलाई, उत्पादनहरूलाई, ठाउँहरू जसले कानूनको उल्लङ्घन गरेका छन्, करको छली गरेका छन्, त्यस्ता उत्पादनहरूलाई चाहिँ बहिष्कार गरिदिन सक्ने हो, तिनीहरूलाई चाहिँ अस्वीकार गरिदिने हो, त्यहाँ नजाने हो भनेदेखि चाहिँ, किनभने सामान्यतया त हामीसँग हरेक जस्तो वस्तुहरूमा त विकल्प छ, त्यसले गर्दाखेरि ती विकल्पका वस्तुहरू चाहिँ प्रयोग गरिदिने हो भनेदेखि चाहिँ पक्कै पनि एउटा अर्को गतिलो सन्देश पनि हुन्थ्यो होला भन्ने जस्तो लाग्छ मलाई। तपाईँले के लाग्छ? तपाईँ लेख्नु सक्नुहुनेछ UJYAALO उज्यालो अथवा लक्ष्मण कार्की वान मलाई ट्विटरमा मेन्सन गर्न सक्नुहुनेछ भने उज्यालोको फेसबुक पेजमा पनि लेख्न सक्नुहुनेछ तपाईँको मनमा लागेको विचार चाहिँ। अब यस्तै खालको अर्को एउटा खबर मैले आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिएको छु। मन्त्रीकै टेबलमा लेभल बिनाको पानी शीर्षकमा छापिएको छ, राजेश वर्माले लेख्नु भएको हो। आम उपभोक्तालाई गुणस्तरीय वस्तु आपूर्ति सुनिश्चित गर्न बजारमा स्वच्छ र अनुशासित बनाउने जिम्मा पाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीकै टेबलमा लेभल उल्लेख अर्थात् यो म्याप नै उल्लेख नभएको खानेपानीको बोतल भेटिएको छ। उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्ने यो मन्त्रालयका विभागीय मन्त्री लेखराज भट्ट र सचिवहरू वैकुण्ठ अर्याल र याम कुमारी खतिवडाको टेबलमा लेबल उल्लेख नभएको सिलबन्द खानेपानीको बोतल भेटिएपछि उत्पादकलाई कार्यवाही गरिएको छ। अक्वा मिनरल्स नेपाल प्राइभेट लिमिटेडबाट उत्पादन भएको 500 ml अक्वा 100 ब्रान्डको पानीको बोतलमा लेबल उल्लेख नभएको भेटिएको हो। बोतलमा लेबल उल्लेख नभएको भेटिएपछि मन्त्री भट्ट र सचिव अर्यालको विशेष निर्देशनमा पानी उत्पादन गर्ने उद्योगबाट 1,00,000 रूपियाँ जरी उद्योगलाई चाहिँ 1,00,000 रूपियाँ चाहिँ जरिवाना गरिएको छ। यो मन्त्रीकै टेबलमा पुगेको हुनाले अलिक छिटो पनि झट्टै कार्य भएको जस्तो पनि देखिन्छ। तर यसरी हामी त कति सचेत छौं यो प्रयोग गर्ने बेलामा पनि भन्ने छ, कति समस्याहरू छन् यस्ता भनौँ न गुणस्तरहीन उपभोग्य वस्तुहरू हामीले प्रयोग गर्नु परिरहेको छ, उत्पादकलाई कार्यवाही नहुने गर्दाखेरि उनीहरूको मनोबल पनि बढ़िरहेको छ। यसरी अलिकति सक्रियता बढ़ाउने हो भनेदेखि चाहिँ साँच्चै यसलाई हामीले कम गर्न सक्ने थियौं भन्ने कुराको यो अर्को एउटा सन्देश पनि छ यो अन्नपूर्ण पोस्टको खबरमा। अनि अर्को खबर चाहिँ अझै मसँग अन्नपूर्ण पोस्ट दैनिकमै छापिएको अर्को खबर छ, काठमाडौँ र यहाँको यातायात ट्राफिक लगायतसँग सम्बन्धित कुरा। यो बल्ल हट्ने भयो खुल्ला मञ्चको पार्किङ शीर्षकमा, खुल्ला मञ्चको पार्किङ हट्ने भएको छ। काठमाडौँ महानगरपालिकाले माघ 1 अर्थात भोलिदेखि खुल्ला मञ्चमा पार्किङ निषेध गर्न लागेको हो। महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले खुल्ला मञ्चको पार्किङ हटाउन केही हप्ता अघि टुँडी खेलको अनुगमन गर्नुभयो थियो। अनुगमन समितिको प्रमुख समेत रहेकी उपमेयर खड्गीले खुल्ला मञ्च खुल्ला नै रहनुपर्ने बताउँदै अनधिकृत पार्किङ हट्ने प्रतिबद्धता जनाउनु भएको थियो। त्यसपछि खड्गीले पटक पटक प्रशासन प्रमुखदेखि सरकारलाई ध्यानाकर्षण पत्र काट्दै आउनु भएको थियो। सम्पदा अभियन्ताले राज्य र सेनाको तर्फबाट टुँडी खेल निरन्तर अतिक्रमणमा परेको भन्दै अकुपाई टुँडी खेल अभियान नै चलाइरहेका छन्। यसका लागि एउटा गतिलो सन्देश पनि हो, खुल्ला मञ्चको यो पार्किङ अब त्यहाँबाट हट्यो भने अलिकति खुल्ला क्षेत्र बढ्नेछ। त्यस्तै काठमाडौँमा अब ट्राफिक लाइटहरू बल्न थालेका छन्। यससँग सम्बन्धित खबर कान्तिपुर दैनिकले आज छापेको छ, 8 वर्ष अघि बिग्रिएको काठमाडौँ उपत्यकाको ट्राफिक लाइट बल्न थालेको छ। 2057 सालमा जापान सरकारलाई जडान गरिदिएको लाइट बिग्रिएपछि 2068 सालदेखि बन्द भएको थियो। सिंहदरबार, पद्मोदय मोड़, बागबजार चोक, तीन कुनेका तीनवटा चोकहरू, त्यसै गरी बानेश्वर गौशालाका ट्राफिक लाइट सड़क विभागले बल्ने अवस्थाको बनाएको हो। विभागले एउटा लाइट बनाउन कम्तीमा 6,00,000 रूपियाँ खर्च गरेको प्राविधिकहरूले जनाएका छन्। अब यो खासै ठूलो कुरा पनि होइन खर्चको हिसाबले पनि अरू हिसाबले पनि, तर यो एउटा अचम्म लाग्दो कुरा हो। देशको संघीय राजधानी छ, महानगरपालिका छ काठमाडौँ, त्यसै गरी ललितपुर महानगरपालिका छ, यहाँ ट्राफिक लाइट बल्दाखेरि समाचार बन्नुपर्ने अवस्था छ। हामी कति बिग्रिएको गए गुज्रेको अवस्थामा छौं भन्ने कुराको एउटा संकेत पनि हो यो। धेरै पटक कुरा उठ्दाखेरि पनि यो खासै कार्यान्वयन गरिएको थिएन, तर पनि अब ट्राफिक लाइट बल्न थाल्यो। सँगै अब यो पैदल यात्रीहरूलाई पनि यसले धेरै सजिलो पनि बनाएको छ, चालकहरूलाई पनि सजिलो बनाएको छ। तर बाटोमा हिँड्दाखेरि एउटा अवस्था के देखिएको छ भने त्यसको कार्यान्वयन चाहिँ नगर्ने, खास गरी पैदल यात्रीले अलिक बढ्ता उल्लङ्घन गरेको देखिएको छ। यो ट्राफिक लाइट बलिरहेको बेलामा चाहिँ 1 मिनट 2 मिनट 100 सेकेन्डसम्म चाहिँ त्यहाँ कुर्नुपर्ने अवस्था छ पैदल यात्रीहरूले पनि। जतिखेर गाडी चलिरहेका हुन्छन् उता रातो बत्ती बलेर कति तपाईँले कुर्नुपर्ने समय कति छ बाँकी भनेर पनि देखाउने गरिएको छ। तर पैदल यात्रीहरू धमाधम बाटो काटिरहेको, गाडी आइरहेको छ, रातो बत्ती बलिरहेको छ, एकछिन पर्खिनुहोस् भन्ने संकेत आइरहेको छ, तर पनि धमाधम काटिरहेको देखिन्छ। यो चाहिँ अन्जान बस होइन कि जानाजान हेपाहा हाम्रो जुन एउटा बानी छ, जसले गर्दाखेरि चाहिँ हामी आफ्नै माथि जोखिम पनि निम्ताइरहेका छौँ। एकैछिन 2 मिनट पर्खिँदाखेरि त्यत्रो बित्तो खास केही हुँदैन, तर पनि हामी त्यो हाम्रो बानी नानीदेखिको बानी छोड्न चाहँदैनौँ सायद, त्यही भएर यो देखिन्छ। यो चाहिँ एकदम यो आफैमाथि दुर्घटना हुन सक्ने जोखिम त हो नै, सँगै एउटा लाजमर्दो अवस्था पनि हो। यो कुरा रोक्न सकियो भने पनि यो ट्राफिक लाइटको अलिकति इज्जत पनि हुने थियो, यसको अर्थ पनि हुने थियो भन्ने कुरा पनि जोड्छु म यही सन्दर्भ पारेर। आज फेरि मसँग अर्को अन्नपूर्ण पोस्ट दैनिकमै छापिएको खबर छ, नितु घलेले ललितपुरबाट लेख्नु भएको हो, वनको दोहन रोक्दा सरुवा शीर्षकमा। बागमती गाउँपालिका 6 रहेको दुम्सीडोल ठूलो सामुदायिक वनमा मापदण्ड विपरीत एस्काभेटरले ढुङ्गा निकाल्दै गर्दा अघिल्लो हप्ता 2 जना पक्राउ परे। डिभिजनल वन कार्यालय ललितपुरको अगुवाईमा महानगरीय प्रहरी वृत्त चापागाउँले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ गर्ने प्रहरी इन्स्पेक्टरको तत्काल सरुवा गरिएको छ, तर पक्राउ परेका भने त्यही दिन छुटेका छन्। डिभिजनल वन कार्यालय ललितपुरका प्रमुख नवीन गिरीका अनुसार खोजेको वखत उपस्थित हुने शर्तमा उनीहरूलाई छोडिएको हो। यो विषयमा अनुसन्धान जारी छ, उहाँले भन्नुभयो। एकजना अनुसन्धान अधिकारीले विस्तृत अध्ययन गर्दै हुनुहुन्छ। रूपमा ढुङ्गा बालुवा खानी तथा क्रसर उद्योग सञ्चालन भए पनि राजनैतिक पहुँचको आधारमा आरोपीहरू छुट्ने प्रवृत्ति बढ़ेको स्थानीय बासिन्दाले चिन्ता गरेका छन् र यो घटनाले स्वतन्त्र रूपमा काम गर्न नपाएको पनि प्रहरीले गुनासो गरेको छ। यस्ता कुराहरू पक्का पनि सुन्दाखेरि पनि दिक्क लाग्छ, तर यो हामी भोग्न पनि बाध्य छौं। सँगै यो खास गरी क्रसरको कुरा, खोलाको अवैध उत्खननको दोहनको कुरा चल्दै गर्दा केही दिन अगाडि धनुषामा एउटा डरलाग्दो घटना भयो। एकातर्फ आक्रोशपूर्ण र अर्कोतर्फ चाहिँ यो पनि दिक्क लाग्दो खालको खबर भयो। खास गरी खोलाबाट भइरहेको अवैध दोहन रोक्नपर्छ भनेर आवाज उठाइरहेका एकजना युवालाई क्रसर व्यवसायीले चाहिँ नियोजित रूपमा हत्या गरेको भन्ने अहिलेसम्म त्यो अनुसन्धानबाट प्राप्त भएको, पुष्टि भइसकेको अहिलेसम्मको अनुसन्धानले भनेर पनि प्रहरीले बताएको छ। त्यसैसँग सम्बन्धित फलोअप आजको कान्तिपुर दैनिकले छापेको छ। वडाध्यक्ष पनि शंकाको घेरामा शीर्षकमा अजित तिवारीले जनकपुरबाट लेख्नु भएको हो, अवैध उत्खनन रोक्न खोलामा पुगेका दिलीप महतोलाई किच्ने टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ। किचेको घटनास्थलबाट प्रहरी घटनास्थलबाट नजिकैको चुरियामाई बालुवा प्रशोधन उद्योगमा टिप्पर पार्किङ गरिएको ठाउँमा रगतको टाटा भेटिएपछि प्रहरीले संकेत घेरा हालेर सुरक्षित राखेको छ। गएको शुक्रबार बिहान धनुषाको औरही खोलामा भइरहेको अवैध दोहन रोक्न साथीसहित पुगेका मिथिला नगरपालिका पाँचका दिलीपलाई शुरूमा लिभरले घोचेर घाइते बनाएपछि टिप्परले टाउको किचेर हत्या गरेको भनेर प्रहरीले पनि बताएको छ। धनुषा प्रहरीले क्रसर क्षेत्रमा 56 रगतको नमूना संकलन गरेर परीक्षण का लागि हिजो सोमबार विधि विज्ञान प्रयोगशालामा पठाएको छ। प्रहरी खटाइएको छ, रगतको टाटालाई सुरक्षित राखिएको छ। धनुषाका एसपी रमेश बस्नेतले भन्नुभएको छ, रगतको रिपोर्ट आएपछि अनुसन्धान अलि सजिलो हुनेछ भनेर। प्रहरीले टिप्परका सहचालकलाई पनि खोजिरहेको छ, उनी घटनाका प्रत्यक्षदर्शी भएकाले खोजी भइरहेको हो। र सँगसँगै वडा अध्यक्ष पनि त्यतिखेर सँगै रहेका र एउटा बहाना बनाएर उनी चाहिँ घरतर्फ गएका कारण गएको भन्ने जुन घटना आएको थियो, त्यो कारणले वडा अध्यक्षलाई पनि शंकाको घेरामा राखेर चाहिँ छानबिन अघि बढाइएको भनेर चाहिँ वडा अध्यक्ष श्यामबाबु यादव र रोशन यादव पनि त्यसमा चाहिँ संलग्न छन् कि अथवा छन् कि छैनन् भन्ने बारे अनुसन्धानका लागि चाहिँ खोजी भइरहेको भनेर प्रहरीले बताएको छ। अब यसपछि लागौं चाडबाड र हाम्रो खानेकुरासँग सम्बन्धित खबर। त्योभन्दा अगाडि म आज गोर्खापत्र दैनिकमा छापिएको अर्को एउटा खबर प्रस्तुत गर्छु। राजधानीमा बाजे बजे पार्क शीर्षकमा उमेरले नेटो काटेपछि एक्लो निराश र न्यास्रो जीवन बिताउन बाध्य ज्येष्ठ नागरिकका लागि सरकारले बाजे बजे पार्क बनाउने भएको छ। शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हिजो पदबहाली गर्दै काठमाडौँमा बाजे बजे पार्क निर्माण सम्बन्धी नीतिगत निर्णयको फाइल स्वीकृत गर्नुभएको हो। पार्क निर्माणले शहरी सुन्दरता बढाउनुका साथै आधुनिक सभ्यता र संस्कृतिको पहिचान समेत दिने उहाँले बताउनुभयो। ज्येष्ठ नागरिकलाई एक्लोपनबाट मुक्त बनाउन यस्ता पार्कलाई हरेक बस्तीमा पुर्याइने पनि उहाँले बताउनु भएको छ। पार्क निर्माणमा निजी क्षेत्र र स्थानीय सरकारलाई समेत प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ। आजकल यस्ता पार्कहरू अलि धेरै बन्न थालेका छन्। यी केही समय अघि तपाईँले कार्यक्रम उज्यालो फल्सामा पनि सुन्नुभएको थियो। इटहरीमा यसरी नै केही वर्षदेखि ज्येष्ठ नागरिकहरूका लागि ज्येष्ठ नागरिकहरू भेला हुने, भजन कीर्तन गर्ने, नाचगान गर्ने, रमाइलो गर्ने, चिया खाने एउटा पार्क बनाइएको छ। इटहरी नगरपालिका नै रहेको बेलादेखि त्यस्तै अब त्यसैसँग सम्बन्धित भनौँ न त्यस्तै खालको बाजे बजे पार्क चाहिँ काठमाडौँमा पनि बन्ने भएको खबरमा उल्लेख छ। अब लागौं चाकुले तताउँछ जाडोमा शरीर शीर्षकको खबरतर्फ। येलु जोशीले आजको गोर्खापत्र दैनिकमै लेख्नु भएको छ, नेवार समुदायमा घिउ चाकु सल्हु नामले माघे संक्रान्ति मनाउने गरिए पनि यो सबैको साझा भइसकेको छ। माघको पहिलो दिन अर्थात संक्रान्तिको दिन विशेष रूपमा घिउ चाकु र तिलको लड्डु खाएर यो पर्व मनाइन्छ। काठमाडौँ टोखाको प्रसिद्ध चाकुले माघे संक्रान्तिमा विशेष महत्व राख्ने गरेको छ। चाकुसँग घिउ तिलको लड्डुसँगै अनेक परिकार बनाएर खाने चलन छ। माघे संक्रान्ति मनाउनुको वैज्ञानिक कारणहरू पनि रहेको संस्कृतिविदहरूले बताउने गरेका छन्। संस्कृतिविद चुन्दा बज्राचार्यका अनुसार माघ महिनाको चाकुले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ। त्यसै गरी काँचो घिउ र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति प्राप्त हुने पनि उहाँले जानकारी दिनुभयो। अहिलेको जस्तो लुगाको सहज व्यवस्था त्यति बेला थिएन, जाडो मौसममा मानिसहरू चाकु प्रयोग गरेरै शरीर तातो बनाउँथे भनेर उहाँ चुन्दा बज्राचार्यले भन्नुभएको छ। त्यसै गरी अब यो माघे संक्रान्तिमा खाने तरुलको कुरा पनि छ, सँगै भोलि त माघीको सन्दर्भ पनि छ। माघी थारू समुदायका लागि विशेष हर्षोल्लास सहितको पर्व पनि हो। यो यी पर्वहरूमा खानपानको तरिका अनि यसमा हाम्रो रहिथानेपन, यसको वैज्ञानिक कारणहरूसँग जोडिएका कुराकानी हामी एकैछिनपछि कार्यक्रम उज्यालो फल्सामा गर्ने नै छौं। आजका पाहुना बाहिर आइपुग्नु भएको छ, म एकैछिनपछि उहाँलाई स्वागत गर्छु। र अब लगभग आजका लागि मसँग अन्तिम खबर छ। यो चैतबाट मोबाइल कलको शुल्क घट्ने शीर्षकमा आज राजधानी दैनिकले छापेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट यस्तो शुल्क घट्ने भएको छ। गएको भदौमा ल्याइएको निर्देशिकालाई संशोधन गर्दै प्राधिकरण सम्बन्धित दूरसञ्चार सेवा प्रदायकलाई 3 महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको थियो। अब चाहिँ साँच्चै अन्तिम खबर छ आजको नयाँ पत्रिका दैनिकले छापेको ब्याङ्कमा सर्वसाधारणका पाउने 4,00,000 खाता निष्क्रिय शीर्षकमा विजयराज खनालले लेख्नु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको 2,50,00,000,00,000 रुपियाँ व्यवहारिसे अवस्थामा छ। निकै ठूलो परिमाण हो यो 2,25,00,000,00,000 रुपियाँ। राष्ट्र ब्याङ्कका अनुसार 10 वर्षदेखि कारोबार नभएको निक्षेप खाताको संख्या 3,74,015 छ। यी खातामा झण्डै 2,50,00,000,00,000 रुपियाँ चाहिँ व्यवहारिसे अवस्थामा छ। खाताका निक्षेपकर्ताले कारोबार नगरेको मात्रै होइन लामो समयदेखि खातामा रहेको रकमबारे सोधखोज समेत गर्न नआएको राष्ट्र ब्याङ्कले जनाएको छ। यसरी लामो समयसम्म खाता निष्क्रिय रहे राष्ट्र ब्याङ्कले यो खाताको रकम खिचेर प्रयोग गर्न सक्ने पनि यो ऐनमा व्यवस्था छ। त्यसैले तपाईँले पनि लामो समयदेखि आफ्ना खाताहरू सञ्चालन गर्नुभएको छैन आफन्तका नाता गोताकाहरू पनि भने उहाँहरूलाई पनि जानकारी गरिदिनुपर्नेछ किनभने 2,50,000,000,000 रुपियाँ भनेर धेरै हो। कहिलेकाहीँ त यादै नगरिकन के छ होला र भनेर छोडेको ठाउँमा पनि धेरै पैसा हुनसक्छ एउटा भनौँ न उत्साह पनि हुनसक्छ। मैले अहिलेसम्म कहाँ कहाँ खाता खोलेँ कुन ब्याङ्कमा के कस्तो अवस्था छ भनेर यसो एकपटक ब्याङ्कमा गएर फोन नै गरेर पनि बुझियो भने पक्कै पनि त्यो रकम पनि प्राप्त गर्न सकिने एउटा राम्रो अवसर पनि हो। आजका लागि चाहिँ मिडियामा आज र हाम्रो बजार हामी यत्तिकै यतिमै टुङ्ग्याउँछौँ। अब यसपछि हामी आजका पाहुनासँग कुरा गर्छौँ। त्यसभन्दा अगाडि हामी एउटा गीत सुन्छौँ र त्यो गीतपछि आजका पाहुना लिएर म उपस्थित हुनेछु।
कोमल चंचल मन देव सैयो जुनी भंदा बरू मलाई मेरे बाला पन देव मेरो मालिक तिमी कहीं छौ भने त्यो कोमल चंचल मन खायो फेरी दैन रे मेटी दैन रे जसले लेख्यो भाग्य निधारैमा देखी दैन रे भेटी दैन रे भन्छन् खेला हो रे त्यो भन्छु झेला मेरो बिन्ती छ है दैवा
आजका पाहुना
कार्यक्रम उज्यालो फल्सामा अब आजका पाहुनासँग कुराकानी गर्ने बेला भएको छ। आज डाक्टर निर्मला जोशी हाम्रा पाहुना हुनुहुन्छ। उहाँ यतिखेर उज्यालोको स्टुडियोमा आइपुग्नु भएको छ। उहाँ चाहिँ खास गरी वनस्पतिका क्षेत्रमा अध्ययन अनुसन्धानमा लागिरहनु भएको छ, खास गरी त्यसमा पनि रैथाने वनस्पति र सँगै उहाँले चाहिँ संस्कृतिसँग सम्बन्धित कुराकानी पनि अध्ययन पनि गरिरहनु भएको छ। नेवारी संस्कृतिसँग अझ विशेष उहाँको चाहिँ लगाव पनि छ र सँगै त्यो अध्ययनको कुरा पनि गरिरहनु भएको छ, वातावरणको कुरा पनि यसमा जोडिन्छ। तपाईँलाई स्वागत गर्छु कार्यक्रम उज्यालो फल्सामा। सबैभन्दा सुरुमा चाहिँ
धन्यवाद।
भोलि त हामी अब घिउ चाकु खाने पर्व मनाउँदैछौ माघे संक्रान्तिको रूपमा। सुरु हामी यसैबाट गरौं न, यो तपाईँले यसमा अलिकति परिवर्तन पनि आइरहेको, यो फैलिँदो स्वरूपमा पनि गइरहेको भन्ने कुरा पनि छ। सुरुमा नेवारहरूको मात्रै चाड भने जस्तो देखिन्थ्यो चाकु, अहिले त देशैभरि विदेशसम्म पनि फैलिरहेको छ। एउटा संस्कृति विदको हिसाबले, त्यो अध्ययताको हिसाबले यो माघे संक्रान्तिसँग सम्बन्धित यहाँ चाकुका फोटाहरू आइरहेका छन् होइन अखबारहरूमा, यो अलिकति यो कसरी फेरिँदो छ, के छ, छोटोमा भनिदिनु न सुरुमा चाहिँ।
अब यो सबभन्दा पहिले भन्नु पर्दाखेरि त अब नेवारहरूले मात्रै मनाउने होइन, अब यसको त हाम्रो देशभरि नै सबैले मनाउने एउटा महत्वपूर्णै चाडपर्व हो। जस्तै हामी नेवारहरूले मनाउँदाखेरि घरको सौलो भनेर मनाउँछौँ, त्यस्तै अब अरू हाम्रो अरू दाई दिदीबहिनीहरूले माघे संक्रान्ति, मकर संक्रान्ति, माघी भनेर विभिन्न किसिमकै यो मनाउँछन् नि। अब यसमध्ये चाहिँ यो हाम्रो अहिले त जाडो महिना हो, जाडो महिनामा त धेरै मिठो खाने, राम्रोसँग बस्नुपर्ने, इनर्जेटिक खानाहरू खानुपर्ने हिसाबले पनि यो पर्व चाहिँ नि मनाइएको छ। अहिले त झन् यसमा त बिचमा एकचोटि त यस्तो चाडपर्वमा अलि चुकाव त थिएन, अब अहिले त बिर्सिँदै गएको जस्तो थियो। अब अहिले त माघे संक्रान्ति भनेपछि त एकदमै राम्रो, अब यो त हाम्रो साँच्चै भन्नुभयो भने त यो नेवार जातिको नि मैले भर्खर एउटा नेवार नख चखर संस्कृतिको एउटा किताब चाहिँ पब्लिस गरेको थिएँ। अब यसमा लेख्दा लेख्दै गएपछि यो हरेक चाडपर्वहरू त हाम्रो स्वास्थ्यसँग, हाम्रो खाद्यसँग त एकदमै छ नि। अब त्यस्तै अब यो माघे संक्रान्तिमा हाम्रो घ्योचाको सौलो भनेपछि, घ्योरेचाको खाने सौलो भनेपछि त घ्योरे चाको खाने भनेकोले सौलो भनेको माघ एक गते हो, संक्रान्ति हो हामीले खाइयो। त्यसमा फेरि हामी हाम्रो सौलो पनि भनिन्छ, अब नेवार भाषाबाट हाम्रो भनेको तिल हो। यसरी हामी विभिन्न किसिमको वनस्पतिहरू पनि खाइन्छ।
तपाईँसँग यो वनस्पतिको कुरा म एकैछिनमा जोड्छु। तपाईँले भन्दै हुनुहुन्थ्यो संस्कृति र खानपानसँग सम्बन्धित एउटा किताब भनेर, त्यो अलिकति अलि व्याख्या गरिदिनुहुन्छ। त्यो संस्कृति र हाम्रो खानेकुरा, खाने संस्कृति, खाने संस्कृति र मान्य संस्कृति जुन छ, त्यसको सम्बन्ध तपाईँले त्यो अध्ययन त्यो किताबमा कस्तो पाउनुभयो?
अब म सबभन्दा पहिले त अब भोलि माघे संक्रान्ति नै भएको हुनाले सबभन्दा पहिले म माघे संक्रान्तिमै के खाइन्छ भन्ने एउटा चाहिँ बताउन चाहन्छु। अब माघे संक्रान्तिमा त सबभन्दा माघे संक्रान्ति भनेको त मैले भर्खर पनि भने हाम्रो सौलो, किन हाम्रो सौलो, हाम्रो भनेको तिल हो, किन यसलाई तिलको संक्रान्ति भनेर चाहिँ नेवारीबाट भन्यो भनेर। अब तिल त एकदमै महत्त्वपूर्ण हो, अब तिल भनेको पनि एक किसिमको त वनस्पति नै हो। यसको बोटनिकल नाम सेसामम इन्डिकम, अब इन्डिकम भनेपछि हाम्रो यसको ओरिजिन इन्डिया भयो होइन, अब इन्डिया हाम्रो त छिमेकी देश नै भयो। अब तिल पनि तिन प्रकारको हुन्छन्, यो त सबैले थाहा भएकै कुरा हो। अब खैरो तिल भयो, कालो तिल भयो, सेतो तिल भयो। अब यो मैले अब खाद्यकै कुरा गर्नु पर्दाखेरि तिल किन खाइन्छ, यसलाई चाहिँ तिलको संक्रान्ति हाम्रो सौलो भनेर किन भनिन्छ भनेर, यो माघ एक गते त छ किसिमको यो हाम्रो संस्कृति नै छ कि तिलको मात्रै, त्यही भएर यसलाई चाहिँ नि तिलको संक्रान्ति भनेको। जस्तै अब सबभन्दा पहिले त माघ एक गते भनेको चाहिँ तीर्थस्थलहरूमा यस्तो नदी नालाहरूमा हाम्रो नुहाउँछ, त्यसमा चाहिँ नि तिलले नुहाउने, तिललाई चाहिँ पितृलाई चाहिँ नि तर्पण, तिलकै तर्पण,
पितृहरूले
तिललाई तर्पण गर्ने, तिल दान गर्ने, तिनवटा भइसक्यो। अनि फेरि तिल खाने भनेपछि हाम्रो यो तिलको लड्डुहरू, तिलवराहरू खाइन्छ, अनि तिल बाल्ने होइन, तिल किन बालिन्छ र तिल त यस्तो मेडिसिनल भ्यालु भएको हो भने तिल वनस्पति हो। अब तिलको तेल खाइन्छ, अब हामीले यस्तो निग्लेक्ट गरिरहेको छौँ कि यो तिल पनि एकदमै इम्पोर्टेन्ट नै हाम्रो मानिन्छ। यसमा तिलमा सेसामिलिन भन्ने एउटा एन्टिअक्सिडेन्ट कम्पाउन्ड हुन्छ। यसले त एन्टिअक्सिडेन्ट भन्न साथ यस विभिन्न किसिमको रोगहरूलाई लड्ने क्षमता भएको हो। अब घ्यौचाको सौलो भन्यो, घ्यौचाको भनेपछि घ्यौरेचाको मात्रै पनि हामी खाएर हुँदैन। घिउमा अलग्गै चिल्लो पदार्थ खाएपछि अब क्याल्सियम धेरै हुन्छ भनिन्छ, चाको खाएपछि कार्बोहाइड्रेट सुगर, तर तिल पनि खाँदाखेरि मैले यो स्वास्थ्यसँग तिल खाँदाखेरि तिलमा भएको न्युट्रिएन्ट कन्टेन्टले हामीले यस्तो ब्यालेन्स गरेर आउँछ कि स्वास्थ्यसँग पनि सम्बन्ध चाहिँ नि
पौष्टिकता त्यो पाचनदेखि लिएर हुने तत्त्वहरूसम्म जोडिन्छ।
घिउ खाने, चाको खाने, अनि त्यसको साथसाथै अब तिल खाने, तिललाई बाल्ने, तिलको तेल लगाइने, अब एकदमै राम्रो पछि पहिला अब अहिलेको जेनेरेसनले भका भक्त नै बिर्सिँदै गयो।
यो यसमा सँगै जोडिन्छ होइन, अर्को तेल लगाएर घाममा शरीरमा तेल लगाएर घाममा सुकाउने
भन्ने त्यसमा भन्दैछु। अब तिल भनेको त के तेल भनेको तिलबाट आएको,
तिलबाट तेल,
तिलबाट तेल हो, किनभने संसारमा सबभन्दा पहिले नै यो तेल निकालेको वनस्पति भनेकै
तिल हो। तेल बालीहरू अरू भए पनि तिलबाट सुरुमा निकालियो,
तिलबाट संसारमा सबभन्दा पहिले तेल निकाल त्यही नामबाटै तिल भयो। संस्कृतबाट तिल के अरे यो तेललाई त तैल भन्छ, होइन? अब तेलबाट फेरि अपभ्रंश हुँदै चाहिँ नि तेल भयो। अब सुरुमा पहिला त त्यो तिलको तेल नै यो हाम्रो सौलो भनेपछि घिउ चाको त्यो सबै खाइसकेपछि चाहिँ नि घाममा बसेर यो तिलको तेल लगाएर घाममा बसिन्थ्यो। अनि आमा बाले चाहिँ नि आफ्नो छोराछोरीलाई आफ्नो टाउकोमा चाहिँ नि तेल लगाइदिन्थ्यो, होइन? अब घाममा बसेपछि भिटामिन डी आउँछ। अब यस्तो कल्चर चाहिँ नि हाम्रो चाहिँ भकाभक चाहिँ नि थाहा भएन किन गरिन्छ। यो तिल तेल लगाएपछि फोहोर हुन्छ, यो किन लगाउने
हुन रूढिवादी पुरानो कुरा हो भनेर
सर, वास्तवमा चाहिँ नि अहिले मैले किताब लेखिसकेपछि मेरो त्यो नबानी खचखर कल्चरमा त जस्ट डकुमेन्टेसन हो। तिल कुन कुन बेला प्रयोग गरिन्छ, कालो तिल कहिले प्रयोग गरिन्छ, सेतो तिल कहिले, अब खैरो तिल कहिले प्रयोग गरिन्छ भनेर एउटा चाहिँ नि तिन प्रकारको हुन्छ भनेर डकुमेन्टेसन मात्रै हो। अब म अहिले त्यो फुड एन्ड कल्चर भन्नेमा पनि अब लाग्दैछु, त्यो पनि मेरो अब
त्यो बारेमा फेरि हामी कति अर्को कुरा गर्ने। अब भोलिकै अझै कुरा गरौँ। अर्को कुरा भनेको चाहिँ माघे संक्रान्तिमा धेरै प्रयोग गरिने भनेको चाहिँ खाइने भनेको तरुल। तपाईँले हिजो अनौपचारिक कुरामा भने तरुल पनि 12-13 प्रकारको हुन्छ भनेर भन्दै हुनुहुन्छ।
अब म एज अ बोटनिस्ट होइन, अब माघे सङ्क्रान्ति वनस्पति शास्त्रको हिसाबले अब तरुल र हाम्रो माघे सङ्क्रान्तिमा खाइन्छ। यो संसारभरमा यो तरुल जाति 650 प्रजातिको छन्,
तरुल मात्रै।
अब हाम्रो नेपालमा मात्रै 13 प्रजातिको छन्। 13 प्रजाति नै हामी चाहिँ नि खाइँदैन। अब भोलि आज भोलि नै हामी बजारमा हेर्न जाँदाखेरि कुनै तरुल चाहिँ नि लामो हुन्छ, कुनै चाहिँ नि चेप्तो परेको हुन्छ, त्यो सबै आफ्नो चाहिँ नि प्रजाति अनुसार नै त्यसको आकार चाहिँ नि फरक फरक हो। अब तरुललाई तरुल, गिथा, भ्याकुर भनेर त एकदमै प्रचलित
वन।
अब धेरै जसो हामीले माघे सङ्क्रान्तिमा खाने तरुल भनेको घर तरुल हो, जुन तरुल चाहिँ घरमा लगाइन्छ त्यो घर तरुल हो, जुन तरुल
बनमा
पाउँछ त्यो वन तरुल हो, जुन तरुल अलि सानो सानो मिठो खालको हुन्छ त्यसलाई चाहिँ नि झिले तरुल भन्छ। विभिन्न किसिमको चाहिँ नि तरुल छन्। अब यसको चाहिँ वनस्पति नेपालमा हुने वनस्पति भनेको त मैले 13 किसिमको भने, अब सबभन्दा मिठो त्यो सेतो सेतो हुन्छ, बजारमा त सबभन्दा महँगो खालको तरुल भनेकै त्यही हो, त्यो चाहिँ लगाइँदैन होइन। अब घर घरमा लगाउने तरुल भनेको अहिलेसम्म चाहिँ दुईटा प्रजातिमा अध्ययन अनुसार चाहिँ मैले चाहिँ दुईटा भेटेछु घर घरमा। यो माघे संक्रान्ति यो माघे संक्रान्तिलाई चाहिन्छ भनेर रोप्ने चाहिँ डाइस्कोरिया एलाटा र डाइस्कोरिया स्कुलेन्टा भन्ने त्यो दुईटै तरुल मिठो पनि हुन्छ, घरमा पनि लगाइन्छ। तर जुन हाम्रै आफ्नै मौलिक तरुल छ यो डाइस्कोरिया ह्यामिल्टोनी भन्ने, यो वन तरुल हो, यो एकदम मिठो पनि हुन्छ। उत्खनन गर्छ त्यसलाई फेरि चाहिँ प्रोपागेसन गरेर चाहिँ लगाइने छैन। अनि नलगाउँदाखेरि चाहिँ कस्तो भयो झन्झन चाहिने मासिँदै गयो मासिँदै गएपछि हाम्रो खाने चाहिने चलन भएन अब तरुल खाने भन्दैमा हामीले चाहिने झेपाइ त्यही गरेर खानु पनि हुँदैन किनभने यो तरुल भयो गिथा फ्याकुरमा यो डायोसेजिनिन भन्ने कम्पाउन्ड हुन्छ अब यसले चाहिँ त्यो साबुनहरू औषधिहरू बनाइन्छ त्यही भएर हामीले तरुल खाँदाखेरि त सबभन्दा पहिले उसिनेर त्यसमा पनि भन्छु नि अब के अरे त्यस्तो खाइन्छ अरे अब उसिनेर खाएपछि एकचोटि त्यसको पाइजनस चाहिने हराउँछ अनि खान्छ पहिला पहिला म सानो बच्चा बेलामा सबभन्दा पहिले मेरो बजैले त्यो सानो सानो छिद्रे माछा हुन्छ त्यो पोल्ने अनि त्यो काँचे तरुल च्यापच्याप परेको तरुल चाहिने खुवाउनु हुन्थ्यो सबभन्दा पहिला बिहान सबेरै नै अब त्यतिखेर त थाहा भएन होइन
त्यो
काँचो किन खुवाउने भनेर चाहिँ थाहा भएन कि अब हाम्रो यस्तै हो कि अध्ययन अनुसन्धानकै कमीले अब काँचो खाने भन्दैमा हामीले अब सजग पनि हुनुपर्छ जस्तै चाहिँ अब काँचो कुनै काँचो खायो भने जस्तै डाइस्कोरिया हिस्पिडा भन्ने काँचो खायो भने त हामी लाई त पोइजनस हो त्यो अब त्यसलाई कसरी खानुपर्छ भने त अब म पाल्पातिर यसोको जाँदाखेरि अब त्यो डल्लो डल्लो हुन्छ त्यसलाई गिथा भन्ने रहेछ अनि त्यसको तरुलमा चाहिँ नि यो बजारमा त देखिँदैन अलि त्यो रौँ जस्तै चाहिँ छोपिएको हुन्छ बल जस्तै डल्लो हुन्छ सबभन्दा पहिले उसलाई के अरे त्यो खरानी खरानीमा उमाल्ने उमालिसकेपछि त्यो च्यापच्याप नहटेसम्म पखालेर बल्लो पकाएर निकालेर अब हामीले यो खानेकोमा अब संस्कृतिको नाममा चाहिँ नि हामीले विकृति पनि हाम्रो हेल्थलाई पनि त्यो पनि हामीले चाहिँ थाहा पाउनुपर्ने हुन्छ अब बजारमा हेर्न गयो भने मैले यो 13 तरुल बाहेक चाहिँ नि 4 तरुल चाहिँ नि हामी देखिन्छौँ अब जस्तै यो घर तरुल धेरै नै पाउँछ अनि अरूको अहिले त तराईको तरुल भनेर तराईको तरुल छ सर्लाहीतिरबाट आउने त्यो लामो हुन्छ त्यो अलि नमिठो खालको हुन्छ होइन अनि अर्को सिमल तरुल त हो तर अर्कै सिमल तरुल फ्यामिली नै फरक के सिमल सिमल तरुल पनि अब त्यसलाई इङ्ग्लिसबाट कासाबा भन्छ अब त्यसको कुनै सेतो कुनै जरा रातो रातो खालको हुन्छ रातो खालको चाहिँ अलिक पोइजनस हुन्छ सिमल तरुल पनि हामी देखिन्छौँ अब त्यस्तै अब इस्कुसको जरा हुन्छ अब इस्कुसको जरा भनेर पनि हामी चाहिँ नि अब तरुलकी रूपमा खाइन्छ अब त्यो च्यापच्याप परेको चाहिँ नि त्यो साबुन जस्तै नै आउने च्यापच्याप परेको त्यो घर तरुलको काँचे खाँदाखेरि पनि मिल्छ तर तरुलकै नाममा अर्को चाहिँ हामीले खाइदिँदाखेरि कस्तो हुन्छ भने कुनै पोइजनस हुन्छ त्यो हामीले सुरुमा थाहा हुँदैन त्यही भएर ए यो काँचो खाएपछि पेटको चाहिँ सफा हुने किराहरू सबै आउने विकारहरू आउने भनेर खाइन्छ तर त्यसमा हामी अहिले चाहिँ सचेत हुनुपर्छ
डाक्टर निर्मला जोशी आज हाम्रा पाहुना हुनुहुन्छ कार्यक्रम उज्यालो फल्सामा रैथाने वनस्पति र सँगसँगै संस्कृति अझ बढी नेवारी संस्कृतिसँग उहाँले चाहिँ अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्छ वनस्पति शास्त्रीका रूपमा वनस्पति विभागमा धेरै वर्ष काम पनि गर्नुभयो तपाईँले एउटा महत्वपूर्ण कुरा यहाँ के भन्दै हुनुहुन्थ्यो भने धेरै कुराहरू हाम्रो संस्कृतिका रूपमा राम्रा चिजहरू राम्रा कुराहरूको अभ्यास हामीले गर्दै आएका छौँ तर त्यसको एकदम हुनुपर्ने जस्तो खालको अध्ययन अनुसन्धान नहुने र त्यसलाई फैलाउने काम चाहिँ हामीले गरेनौँ जसले गर्दाखेरि चाहिँ यो पुरानो कुरा हो रूढिवादी कुरा हो भनेर राम्रा कुरा पनि छोड्दै गयौँ भनेर हाम्रो संस्कृतिको एउटा सबभन्दा ठुलो एउटा अँध्यारो पक्ष भनौँ न हाम्रो अभ्यासमा देखिएको सायद यो पनि हो यसलाई कसरी यो अध्ययन अनुसन्धानको कुरालाई बढाउने तपाईँहरू जस्ता चाहिँ भनौँ न जो यो क्षेत्रमा वर्षदेखि काम गरिरहनु भएको छ तपाईँहरूको पनि त जिम्मेवारीको कुरा आउँछ नि यसमा अध्ययन अनुसन्धानको पाटोलाई अघि बढाउन
यो वनस्पति विभाग र वन तथा वातावरण अन्तर्गत मन्त्रालय अन्तर्गत हो अनुसन्धानको वनस्पतिको बारेमा अनुसन्धान गर्ने क्षेत्र यही नै हो अब त्यहाँ यस्तो अध्ययन अनुसन्धान चाहिँ भइ नै रहेको छ अब जस्तै यो खानुहुन्छ यो खानु हुँदैन त्यहाँ हाम्रो फार्माकोलोजी डिपार्टमेन्ट छ अब बोटनिकोले चाहिँ नि मेडिसिनल प्लान्टहरू यो हो यो खाने हो भनेर पहिचान गरिन्छ भने यसलाई के अरे यो केमिस्ट्री पार्टले यो वनस्पतिमा यो रसायनहरू छन् यो काम लाग्ने छन् त्यस्तै फार्माकोलोजीमा अब मुसालाई समेट्ने त्यो के अरे अध्ययन अनुसन्धान गरेर अब म यो यही कुरामा एउटा अब तरुलकै एउटा कुकुर तरुल भन्ने छ डाइस्कोरिया डेल्टाइडिया भन्छ होइन अब यो कुकुर तरुलमा हामीले धेरै खानु हुँदैन धेरै खायो भने त्यो बाँझोपन हुन्छ भनिन्छ क्या. त्यस्तो पनि अध्ययन अनुसन्धान गरेको छ वनस्पति विभागले नै. अब औषधि बनाउने काम पनि वनस्पति विभागले गर्ने छ. त्यस्तै वनस्पति विभागमा यो नेसनल बोटनिकल गार्डन छन्, लोप हुन लागेको वनस्पतिहरूलाई चाहिँ संरक्षण गर्ने चाहिने कामहरू पनि भइरहेको छ. अब अध्ययन अनुसन्धान चाहिने हुनै नभएको भनेर भन्न मिल्दैन. प्रचार प्रसारबाट चाहिँ बाहिर आउनु नसकेको हो मात्रै म चाहिने भन्छु.
अब त्यसमा जस्तो तपाईँ जस्तो तपाईँले जर्मनीमा पनि त्यहाँको विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरको रूपमा काम गर्नुभयो. अब जर्मनी चाहिँ भनौँ न युरोपका केही देशहरू जसले चाहिँ आफ्नो पनलाई जोगाएर राखेका छन्, अलिकति संस्कृतिमा अलिकति फोकस गरिरहेका छन् भन्ने कुरा, त्यहाँको पनि अध्ययन अनुसन्धान अनुभवको कुरा भयो. त्यसलाई यतासँग जोडेर हेर्दाखेरि तपाईँले भन्नुभएको जस्तो अध्ययन अनुसन्धान भइरहेको छ तर त्यसलाई अलिकति फैलाइएको छैन र नागरिकहरूले पनि त्यसलाई अलिकति ग्रहण गरेर हाम्रो कुरा चाहिँ राम्रो यसलाई चाहिँ लागू गरौँ नछोडौँ भन्ने कुरा अलिकति, यो के विश्वविद्यालयहरूको भूमिका यस्ता चाहिँ ज्ञान उत्पादन गर्ने ठाउँहरूको भूमिकालाई जोडेर चाहिँ कसरी भन्न सकिन्छ यो रैथानेपनसँग सम्बन्धित भएर चाहिँ.
अब म 94 to 96 जर्ज अगस्त युनिभर्सिटी गटिङनमै मैले ट्रपिकल सब ट्रपिकल एग्रिकल्चरमा जाने मास्टर्स पढ्दाखेरि अब धेरै लामो समय बसेको हुनाले त्यहाँको कल्चरसँग पनि म अलिकति चाहिँ मलाई किनभने पहिलादेखि नै इन्ट्रेस्ट हो. अब उनीहरूले मान्य कल्चरहरू के को हो भनेर जाने यसोको चाहिँ बुझेर हेर्दाखेरि यो रियम बारबारे रम भन्ने एउटा वनस्पति छ उनीहरूको, त्यो जुन महिनामा मात्रै खान्छ, रिब्रब भन्छ उसलाई. अनि मैले सोधेँ कि उहाँहरूको पनि कल्चर छ किन यो जुन महिनामा मात्रै खाने भनेर सोद्धाखेरि जुन
महिनामा
किन नखाने भन्दाखेरि उहाँहरूले के भन्नुहुन्छ भने यो जुनसम्म यसको खाद्य तत्त्व उहाँहरूको रिसर्च नै छ, खाद्य तत्त्व यसमा राम्रो हुन्छ, जब चाहिँ नि पछि हुँदै गयो यसमा अमिलोपन चाहिँ धेरै आउँछ, त्यही भएर हामी चाहिँ यसरी चाहिँ खाँदैनौँ, यो बेलामा मात्रै खान्छौँ. त्यस्तै अब उहाँहरूको पनि यस्तो अन्डर युटिलाइज, अब म 3 महिना त्यहाँ बस्दाखेरि अन्डर युटिलाइज प्लान्ट रिसोर्समै मैले ब्याचलर र मास्टर्समा चाहिँ त्यो मेडिसिनल प्लान्ट सम्बन्धी मैले क्लास लिँदाखेरि अब यस्तो राम्रो हुन्छ कि उहाँहरूको हरेक युनिभर्सिटीमा बोटनिकल गार्डन हुन्छ होइन, त्यो मलाई चाहिँ एकदमै राम्रो पछ्यो क्या. हरेक युनिभर्सिटीमा
वनस्पतिको
उद्यानहरू हुन्छ, त्यसबाहेक त्यहाँ रिसर्चको चाहिँ अब यहाँ म अहिले भन्छु कि घ्योचाको सलोकै बारेमा हामीले तरुल मात्रै खाने होइन नेवारहरूले, घ्यौ चाको भयो अनि तरुल त भइहाल्यो, त्यसमध्ये पालुङ चाहिँ हाम्रो 90 हुँदैन, लसुन चाहिँ खानै पर्छ, मुला पनि मुला अब तिलहरू भयो होइन. उहाँहरूको चाहिँ किन खाने भने त्यसमा चाहिँ रिसर्च नै हुन्छ कि, अब हाम्रो चाहिँ त्यस्तो चाहिँ रिसर्च चाहिँ गर्न चाहिँ सकेन. अब त्यस्तै त्यो मुलाको एउटा चाहिँ पड छ, म अस्ति भर्खर जाँदाखेरि उहाँहरूको युनिभर्सिटीमा बोटनिकल गार्डन मात्रै होइन कि अब ग्रिन हाउस रिसर्चको लागि चाहिँ एउटा ग्रिन हाउस चाहिँ राखेको छ, त्यहाँ त मुलाको चाहिँ फुल र त्यो फलहरू चाहिँ राखिरहेको क्या गार्डनमा. अनि किन भनेर चाहिँ सोद्धाखेरि एउटा एकदमै काम लाग्ने वनस्पति हो भने तिमीहरू यो खाँदैनौ भनेर चाहिँ भन्नुभयो क्या. अनि हामी त हाम्रो त एउटा त कल्चर नै छ नि यो खाने भनेर चाहिँ भने क्या. उहाँहरूको पनि हरेक कल्चर चाहिँ मलाई चाहिँ साह्रै राम्रो लाग्छ. अब हाम्रो चाहिँ नि धेरै जसो कल्चरमा चाहिँ वेस्टर्नपन चाहिँ नि आयो, उहाँहरूको चाहिँ नि त्यो वेस्टर्नपन आएर चाहिँ हाम्रो चाहिँ संस्कृति चाहिँ लोप हुँदै गयो, तर उहाँहरूको चाहिँ जहिले पनि संरक्षण गरिरहेको हुन्छ. अब त्यस्तै वातावरण पनि नै, अब म त एज अ बोटनिस्ट होइन, बोटनिकल पोइन्ट अफ भ्यूले हेर्दाखेरि जहाँ पनि हरियो हुने अब आफ्नो मौलिक वनस्पति त्यो रुखहरूलाई चाहिँ बाटोको छेउछेउमा चाहिँ रोपिने आफ्नोपन आफ्नो कल्चर आफ्नो सोसाइटी आफ्नो इन्भाइरोन्मेन्टलाई चाहिँ राम्रो गर्ने वो संरक्षण गर्नको लागि बोटनिकल गार्डनहरू राख्ने हरेक सहरमा एउटा बोटनिकल गार्डन एउटा युनिभर्सिटी अनि त्यो पार्कहरूमा चाहिँ संरक्षण वनस्पतिहरू संरक्षण गरिरहेकोहरू तिनीहरू चाहिँ मैले चाहिँ पाएको राम्रै चाहिँ पछि मलाई चाहिँ लाग्छ.
अब सँगै यसलाई जोडेर कुरा गरौँ, जस्तो अब तपाईँले अघि भन्नुभयो पहिला भन्दा अलिकति सचेतता अपनाइएको जस्तो संस्कृतिलाई चाहिँ अझै अब हाम्रो हो अब मान्नुपर्छ भन्ने फेरि अलिकति एउटा अवेरनेस बढ्दै गरेको जस्तो सन्दर्भमा तपाईँको यत्रो वर्षको अनुभव अध्ययन अब रैथानेपनको कुरा पनि जुन छ, अब यसलाई अलिकति अब हामी कसरी अलिकति बढाउन सक्छौँ अथवा युवाहरूलाई अर्को पुस्तालाई आकर्षित कसरी गर्न सक्छौँ तपाईँको विचारमा चाहिँ के छ?
अब यस्तो संरक्षण गर्न लागि त सबभन्दा पहिला हाम्रो इन्डिजिनस नलेज हाम्रो ट्रेडिसनल नलेज भन्छ त्यो जेनेरेसन टु जेनेरेसन हामीले हस्तान्तरण गर्नै पर्छ. अब सपोज चाहिँ मैले आफ्नो घरमा कल्चर मैले कल्चर भयो यस्तो चाहिँ मानेन भने मेरो छोरा बुहारीले पनि त मान्दैनन् त्यो चाहिँ नि कमी पनि आएकोले बिचमा एकचोटि हाम्रो संस्कृति चाहिँ नि हराएको जस्तै लाग्यो. अब अहिले त अलि सचेत भयो क्या. अब त्यही अवेरनेस प्रोग्रामको लागि नै तपाईँले मलाई चाहिँ यहाँ बोलाउनु भयो. अब भोलिको माघे सङ्क्रान्तिको फाइदा बेफाइदा भनेर हेर्नु पर्दाखेरि अब दुई चारवटा शब्दमा त भन्नुपर्दाखेरि अब तिल चाहिँ किन खाइन्छ मैले अघि नै भने हाम्रो त्यो कोलेस्ट्रोलहरू कम गर्ने ब्लड प्रेसरहरू कम गर्ने अनि अब एन्टी अक्सिडेन्ट भएको हरेक किसिमको चाहिने रोगहरू त्यो गर्ने चाकु किन खाइन्छ इनर्जी कार्बोहाइड्रेट त छ त्यसमा धेरै कार्बोहाइड्रेट हुन्छ सुगर भएकोहरूले चाहिँ खानु हुँदैन भन्छ त्यस्तो यस्तो एवेरनेसहरू गर्ने. अब पालुङ्गो चाहिँ खानै पर्छ होइन. अब पालुङ्गो किन खाने भनेपछि अब उहाँहरूलाई हाम्रो आफ्नो पुस्तालाई नै यो पालुङ्गो चाहिँ हामीले खानुपर्छ. अब हाम्रो नेवारहरूमा त पालुङ्गोलाई त त्यत्तिकै तेलमा मात्रै बेसी किनभने चाकुटो खाने नै छ तेलमा मात्रै पकाएर चाहिँ त खाने बोइल गरेपछि त्यसलाई भटमासले मुसेर खाने मिठो हुन्छ यसमा आइरन कन्टेन्ट धेरै छ भनेर चाहिँ नि अब जस्तै अब तिलको तेल लगाएर होइन हामी घाममा बस्नुपर्छ. घाममा बस्यो भने चाहिँ नि हामीलाई चाहिँ भिटामिन डी हाम्रो हड्डी बलियो हुन्छ हात खुट्टा नदुख्ने हुन्छ. अब यस्तो पहिला त भर्खर भर्खर बिहा गरेको छ भने नेवार जातिमा आफ्नो पहिलो सन्तान नभएसम्म यो झचाको सलोमा छोरी बेटी चाहिँ आफ्नो माइतीमा आएर चाहिने खाना आउनै जरुरी बोलाएर खुवाउनै पर्छ. खुवाउने मात्रै होइन कि अब बच्चा बेलामा चाहिँ आमाले तेल लगाएर हुर्काएकोलाई पनि फेरि त्यो बच्चा चाहिँ बलियो होस् भनेर टाउकोमा निधारमा एक ठप्पा भए पनि तिलको तेल अब आजकल त तिलको तेल भन्दा पनि मस्टर्ड ऑयल यो तोरीको तेल लगाइन्छ. अहिले त तेल
पनि शुद्ध भेटे त हुन्थ्यो
कति किसिमको तेल आइसक्यो होइन. अब त्यही तेल जे आफ्नो अभाइलेबल छ त्यही तेल लगाएर चाहिँ अब यस्तो यस्तो कुराहरू हामीले आफ्नो जेनेरेसन टु जेनेरेसन यो हाम्रो संस्कृति भनेको हाम्रो स्वास्थ्यसँग पनि जोडिएको छ हाम्रो खाद्य वस्तु पनि जोडिएको छ. अब अहिले हेर्नुहोस् न धेरै जसो काममा बस्दैन सबैजना बिजी भयो तेल लगाइँदैन. अब मलाई त एउटा साँच्चै भन्नुपर्दाखेरि त अब कपाल सेतो भयो भनेर चाहिँ सबैले त्यो रङ्ग लगाउने यो केमिकल हेर्नुहोस् त्यो कस्तो पहिला त तेल लगाइन्थ्यो पहिलाकोहरू कति बलियो हात खुट्टा दुख्दैन थियो होइन. अब यसरी हाम्रो संस्कृति चाहिँ यसरी चाहिँ जोड्नु पर्छ क्या आफ्नो
पुस्ता
संस्कृतिको नाममा चाहिने विकृति विकासको नाममा चाहिने विनाश त्यस्तोलाई चाहिँ छोड्दै हाम्रो राम्रा राम्रा कुराहरूलाई आफ्नो पुस्ताहरूलाई चाहिँ हस्तान्तरण गर्दै लग्यो भने हाम्रो यस्तो संस्कृतिहरू फेरि चाहिँ नि बच्न पनि सकिन्छ. अनि अहिले त धेरै जसोको सचेतना पनि आएको हुनाले जसले पनि चाहिँ नि घरमा यस्तो माघे सङ्क्रान्तिहरू ए यसमा त धेरै राम्रो पक्षहरू छन् म अब इन्टरभ्यू पनि लिन्छु कि आफ्नो लेखेको कुरामा किन मनाइन्छ किन खाइन्छ भनेर धेरैले थाहा पनि पाएको छ. किनभने हामीले चाहिँ आफ्नो जेनेरेसनलाई चाहिँ यस्तो हस्तान्तरण चाहिँ गर्दै गयो भने हाम्रो संस्कृति पनि बच्छ हाम्रो अब स्वास्थ्य पनि राम्रो हुन्छ. संस्कृति भनेकै खानालाई रमाइलो गर्नलाई हो. रमाइलो पनि गर्नुपर्छ खानु पनि गर्नुपर्छ हाम्रो खानपान पनि गरेर हाम्रो स्वास्थ्यलाई पनि राम्रो गर्नुपर्छ भनेर हामीले यस्तो हस्तान्तरण गर्दै हाम्रो संस्कृति नै जोगाउनु पर्छ.
अब जस्तो हामीले संस्कृतिको बारेमा कुराकानी गऱ्यौँ तपाईँ त वनस्पति शास्त्री वनस्पतिविद लामो समय काम गर्नुभयो अलिकति चित्त पनि दुखिरहेको होला वनस्पतिको कुरा खासै भएन भनेर काठमाडौँ उपत्यकालाई अब सम्भव भए त समग्र देशकै कुरा पनि भनौँ समग्र हाम्रा बिरुवाहरू वनस्पतिहरूको जुन रैथाने थिए हाम्रा तिनीहरूको चाहिँ अवस्था अहिले खासमा कस्तो छ कति नाश हुँदै गए समग्रमा भन्दाखेरि अथवा कतिलाई हामीले जोगाइरहेका छौँ के छ कसो छ यसको बारे पनि अलिकति भनिदिनु न अन्तिम अन्तिमतिर भए पनि.
हजुर अब यसमा सबै अब इकोनोमिक्सले इकोनोमिक आस्पेक्टले सोसियोलोजीले सोसियोलोजिकल आस्पेक्ट अब एज अ बोटनिस्टले बोटनिकल आस्पेक्टले पनि पक्कै पनि हामीले चाहिँ हेर्नुपर्ने हुन्छ होइन. अब यस्तो हेर्दै जाँदाखेरि यो वनस्पतिलाई काठमाडौँ उपत्यकाभित्र नै नि संरक्षण गर्नुपर्छ भन्ने चाहिँ नि त्यस्तो चाहिँ नि लागेन. अब जे पनि नेग्लेक्ट ध्यान दिएनन्. अब कुनै कुनै यस्तो हाम्रो मौलिक वनस्पतिहरू चाहिने छन् अब इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट भनेपछि रोड कन्स्ट्रक्सन भयो, अटेरी जसो अब अर्बन डेभलपमेन्ट भयो, त्यसलाई काठमाडौँ सहर चाहिँ हरियो भरियो पनि हुनुपर्छ, यसलाई चाहिँ कसरी गर्नुपर्छ भनेर चाहिँ म आफ्नो साथीहरूसँग पनि अब हामीले कसरी गर्ने भनेर चाहिँ नि यस्तो डिस्कसन चाहिँ गर्दाखेरि त्यस्तो चाहिँ नि मैले पाएन कि अब युरोपमा चाहिँ हेर्न जाँदाखेरि हरेकको घर अगाडि एउटा सानो गार्डन हुन्छ कि हामीले यो काठमाडौँभरि चाहिँ नि सबैको घरमा एउटा सानो गार्डन हामीले चाहिँ पाउँदैनौँ, ठ्याम्मै घर भयो तर एटलिस्ट एउटा घरमा एउटा रुख दुई चारवटा गमला राखेर भए पनि हरियो भयो भयो भने हाम्रो चाहिँ नि त्यसमा पनि म के भन्छु भने हाम्रो आफ्नै मौलिक वनस्पतिहरूलाई संरक्षण चाहिँ घट्दै जानुपर्छ भनेर भन्छौँ। अब नाश हुने गयो आफूलाई चाहिँ चित्त दुख्छ, धेरै जसो नै चित्त दुख्छ। अब हाम्रो यो नेवार संस्कृतिमा पनि प्रयोग गर्ने धेरै वनस्पतिहरू छन्, त्यो वनस्पतिहरूलाई पनि अब हामीले चाहिँ नि जोगाइराख्न चाहिँ नि सकेनौँ कि त्यो सबै नै चाहिँ हाम्रो कन्जर्भेसन अवेरनेस नगर नै हो,
जागरूकता। जर्मनीमा भन्दाखेरि विश्वविद्यालयहरूमा चाहिँ वनस्पति उद्यानहरू छन्, अहिले भर्खर भन्नुभयो फेरि घरतिर पनि सकेसम्म केही रुखहरू बिरुवाहरू गार्डन रूपमा बगैँचाको रूपमा राख्ने चलन छ। अब यता हामी सहरी विकासको कुरा गर्दै गर्दाखेरि काठमाडौँ उपत्यकालाई नै मात्र केन्द्रित गरेर भन्यौँ भने अरू सहरहरूको बारेमा पनि त्यसरी भन्यौँ भने त्यतातिरको अभ्यास चाहिँ हामीले त्यसलाई अलिकति गर्न सकिने सजिलो गरी गर्न सकिने केही उपायहरू जसरी यो वनस्पतिहरूलाई जोगाउनका लागि चाहिँ तपाईँलाई के लाग्यो त्यहाँ जर्मनीमा देख्दै गर्दा अरू देशहरूमा देख्दै गर्दा चाहिँ?
अब यसमा त साँच्चै भन्ने हो भने हामी आफै जनताहरू नै सचेत हुनुपर्छ कि त्यहाँ हरेक कम्युनिटी। अब मैले वान हामी युनिभर्सिटी 2013 गएँ, त्यहाँ हरेकको घर घरमा यस्तो ग्रिनरी हुन्छ, पर्खाल लाउँदैन, यो पर्खालको सट्टामा चाहिँ हेज प्लान्टहरू लगाइएको हुन्छ, त्यस्तै अब यो के भन्छ अङ्गुरको बोटहरू सबै ठाउँमा चाहिँ हेजकै रूपमा कस्तो लतरम्म फलिरहेको छ, कसैले खान पनि खाइँदैन, लहराहरू एकदम क्लिन के एकदम निट एन्ड क्लिन एकदम राम्रो। अब हामी पनि आफैमा म यो गर्छु मेरो घरमा यति एटलिस्ट हाम्रो आफ्नो घरमा भए पनि यही राख्ने भनेर हामी आफ्नै गमलामा भए पनि। अब यो मैले अहिले देखेको छु यो काठमाडौँ उपत्यकामै ठाउँ ठाउँमा यो वृक्षारोपण कार्यक्रम भयो, वृक्षारोपण गरेको छ। अब रोप्नेले रोप्यो त्यो म्यानेजमेन्ट आफ्नो घर अगाडिकोले ए यो बिरुवा त हाम्रो लागि त धेरै राम्रो हो, मलाई आफूलाई लागेको क्या। अब घाँस आयो भने घर अगाडिकोले अलिकति घाँस टिपिएर त्यसलाई अग्लो भयो भने चाहिँ नि सब सरकारले सबै ठाउँमा हेर्न त सकिँदैन नि। अब त्यहाँ वेन ह्याममा त्यस्तो छ, फोहोर भयो हुनासाथ नै त्यहाँ पनिसमेन्ट नै गर्छ, त्यो यो नगरपालिका जस्तै हुन्छ रात हाउस भनेर। कुनै कसैको घरमा रुख चाहिँ अग्लो अग्लो भयो काटेन भने उनीहरूले चाहिँ त्यो घर धनीलाई चाहिँ नि पनिसमेन्ट नै गर्छ, घर अगाडि फोहोर देखाए पनि पनिसमेन्ट हुन्छ। यस्तो निट एन्ड क्लिन म त यस्तो इम्प्रेसिभ भयो भने हामीमा चाहिँ किन गर्न सकिँदैन जस्तो लाग्छ कि। अब यहाँ त अब नेपाली नै हो, त्यहाँ जाँदाखेरि फोहोर गर्नु हुँदैन, राम्रो राम्रो हेर्नुपर्छ भनेर हामी भने आफै भन्छौँ, तर यहाँ आउँदाखेरि हामी नै त्यस्तो नेग्लेक्ट गर्छौँ। त्यही भएर हामी नै सचेत हुनुपर्छ, आफूलाई चाहिँ सफा गर्नुपर्छ, ग्रिनरी हुनुपर्छ, ग्रिनरीमा पनि हाम्रो मौलिक वनस्पति नै हामीहरू नै हामी चाहिँ राखौँ। अब
दुईटा काम एकैसाथ भयो,
हरियाली पनि भयो होइन। अब यस्तो अवेरनेस प्रोग्रामहरू के हाम्रो कम्युनिटीमै अवेरनेस प्रोग्रामहरू सञ्चालन गर्दै अब रोड साइडमा यस्तो प्लान्टेसन गरेको छ। अब घर कसैको घर अगाडि दुईटा मलाई आफूलाई लागेको एउटा अनुभव मात्रै हो, आफ्नो घर अगाडि दुईटा वनस्पतिहरू लगाइएको छ भने त्यो दुईटा वनस्पतिलाई त्यो घर अगाडि ए यो सरकारले लगाएको यो हामीले किन
मरोस्
अनि भका भक्क चाहिँ अब सबै ठाउँमा चाहिँ मरेर गयो, भाँचेरै हिँडेर गयो कि। हामी जनता नै हाम्रो देश विकास गर्नलाई हामी जनता नै ग्रिनरी अब एज अ बोटनिस्ट चाहिँ मलाई चाहिँ ग्रिनरी चाहिन्छ, ग्रिनरीको साथसाथै चाहिँ मौलिक वनस्पतिहरू नै हामी लगाउनु पर्छ। किनभने अब हाम्रो रेठाने भनेको त रेठाने नै हो नि। अब हाम्रो यो काठमाडौँ उपत्यकाको मात्र कति नेवारको नामबाट चाहिँ साइन्टिफिक नेमहरू इन्टरनेसनल्ली भएकोहरू त्यस्तो वनस्पतिहरू सेलेक्सन गरेर यस्तो भिज्ञहरूलाई राखेर के वनस्पति लगाउने? अब सबै ठाउँमा सबै वनस्पति हिमालमा पाउने वनस्पति काठमाडौँमा लगाएर त बाँच्दैन, हावापानी सुहाउँदो चाहियो, त्यसको माटो सुहाउन चाहियो। ओ वनस्पति लगाइयो लगाउने बेलामा पनि त्यसमा माटो चाहिने कङ्क्रिटको छ भने वनस्पति लगाउँदाखेरि त्यो चाहिने फेरि मरिहाल्छ होइन त्यही भएर हामी ख्याल चाहिने हामीले गरेर मौलिक वनस्पतिलाई नै हामीले संरक्षण पनि गर्ने अब हरियाली पनि गर्ने अब एउटा हरेक सहरमा पार्कहरू हुने अब हामी कहीँ पार्कमा जानु पर्यो भने फोहोरकै फाल्ने हुन्छ होइन त्यस्तो एउटा ग्रिन पार्क भयो अब त्यो पार्कमा पनि अब हामीले मौलिक वनस्पतिहरू नै लगाएर मेरो आफ्नो सोच मात्रै होइन कि हामीले सबैले चाहिँ नि यो सोच्नुपर्ने नै हो अब आफ्नो आफ्नो क्षेत्रमा बसेर यस्तै सोच्नुपर्ने कुरा
हुन्छ. तपाईँलाई धेरै धेरै धन्यवाद डाक्टर निर्मला जोशी जो रैथाने खास गरी वनस्पति शास्त्री हुनुहुन्छ र त्यसमा रैथाने वनस्पतिको अध्ययन र नेवारी संस्कृतिसँग सम्बन्धित विभिन्न अध्ययन अनुसन्धानमा लाग्नु भएको छ. कार्यक्रम उज्यालो फल्चामा आइदिनु भयो र आजका पाहुनाको रूपमा तपाईँले आफ्ना विचारहरू व्यक्त गरिदिनु भयो. अब हामी कार्यक्रम उज्यालो फल्चामा एउटा गीत सुन्छौँ, त्यसपछि म केही बिचमाका प्रतिक्रियाहरू लिन्छु अनि हामी आजको कार्यक्रमलाई बिट मार्छौँ.
सोधु के लाग्यो के कुरा सानो हुन्छ कि मुक्तितो सोधु के लाग्यो के कुरा सानो हुन्छ कि मुक्तितो लुकी चोरी माया म त लाउँदिन लाउँदिन गाउँदेखिको ढाक छल जान्ने दानी हो असली सिन्दूर चाँदीको बट्टामा असनैको असली सिन्दूर चाँदीको बट्टामा सजाउने मन छ त्यो खाली सिउँदो नल्याउ है खतामा सजाउने मन छ त्यो खाली सिउँदो नल्याउ है खतामा आत्मा तुरा सिमन सारी ल्याइदेऊला माया मैद्यौ लाने चोखो माया मैद्यौ लाने सुखै जाने चोखो माया मैद्यौ लाने सुखै जाने चोखो माया मैद्यौ लाने धनकुटाको सुन्तला मिठो इलामको होलाना धनकुटाको सुन्तला मिठो इलामको होलाना एक रो माया मै कति बोल्नु दुई वचन बोलान मन मिले जा धर्मले छुँदैन छुँदैन सुखो माया झुटो कहिले हुँदैन नि सुखो माया झुटो कहिले हुँदैन नि जितिकै चोली पालपाली ढाकाको सिएर लाउली जितिकै चोली पालपाली ढाकाको हेरेर तिमी बुझाउला इच्छाइलो आँखाको हेरेर तिमी बुझाउला इच्छाइलो आँखाको फेवा तालमा ढुङ्गा चढी घुमाउला
तुलसी पराजुली र रञ्जन रिजालले तयार गर्नुभएको यो गीत तुलसी पराजुलीको स्वरमा हामीले सुन्यौं पाटनैको पातलो चिउराए. सँगसँगै अब कार्यक्रम उज्यालो फाल्चाबाट विदा मागिहाल्नुभन्दा अगाडि चाहिँ म केही तपाईँका विचारहरू प्रतिक्रियाहरू लिन्छु. दिपा निरौलाले साली नदीको किनारबाट फल्चा सुन्दैछु, यहाँको माहौल खुबै धार्मिक र हर्षोल्लासपूर्ण छ, यहाँको चिसोको प्रवाह छैन, छ त केवल धर्म र विश्वासको चर्चा र खुशी. सबैलाई एकपटक साली नदीको अवलोकन गर्न निम्ता गर्दछु भनेर भन्नुभएको छ. काठमाडौँको साली नदी आसपासको त्यो छेउबाट उहाँले आग्रह गर्नुभएको छ। त्यसै गरी निश्चल नवीनले फल्चा समय भनेर केही बेर अघि नै हामीलाई भन्नुभएको थियो, फल्चा सुनिरहेको संकेत पनि उहाँले गर्नुभएको थियो। सुशीला सिलवालले पनि फल्चा सुनिरहेको भनेर भन्नुभएको छ। अनि कुलद्रिम्सले यो क्षेत्रीय भाषाका गीत संगीतमा चाहिँ ठाउँ नपाएको भन्नेबारे गुनासो व्यक्त गर्नुभएको छ। किन हामीलाई किन यस्ता गीतहरूलाई चाहिँ हेपिएको, ती हाम्रो नेपालका सांस्कृतिक सम्पदाहरू होइनन् र संगीतको संरक्षण गर्नु एउटा रेडियोको कर्तव्य होइन, श्रोता जान्न चाहन्छन् भनेर भन्नुभएको छ। हामीले धेरै त होइन, थोर थोरै भए पनि बेला बेला गीतहरू भनौँ न भाषाभाषीका गीतहरू पनि क्षेत्रीय गीतहरू पनि हामीले चाहिँ प्रसारण गर्ने गरिरहेका छौँ, बजाइरहेका छौँ। अनि ऋषि श्रेष्ठले म पनि फल्चामा छु है भनेर भन्नुभएको छ। उहाँले खास गरी विचारहरू प्रतिक्रियाहरू पनि दिने गर्नुहुन्थ्यो सधैँ, चाहिँ आज चाहिँ फल्चा सुनिरहेको मात्रै भनेर भन्नुभएको छ। अनि त्यसै गरी रिजाल दाई, त्यसै गरी छेत्री बादल लगायतका साथीहरूले पनि उज्यालो फल्चासँग सम्बन्धित टिप्पणी प्रतिक्रियाहरूमा आफ्नो चासो व्यक्त गर्नुभएको छ। तपाईँहरू सबैजनालाई धन्यवाद दिन्छु म कार्यक्रम उज्यालो फल्चाको तर्फबाट। त्यसै गरी रामराज घिमिरेले चाहिँ भोलि आउने माघे संक्रान्तिको अग्रिम शुभकामना है तपाईँ लगायत सबैजनालाई, जापानदेखि म सुनिरहेको छु भनेर भन्नुभएको छ। तपाईँ लगायत सबै साथीहरूलाई पनि शुभकामना, भोलि पनि कार्यक्रम उज्यालो फल्चा बिहान आउँछ, भोलि झन् विशेष शुभकामना हामी तपाईँलाई दिनेछौँ। अब आजका लागि चाहिँ कार्यक्रम उज्यालो फल्चाबाट प्राविधिक साथी मनोज विष्ट, त्यसै गरी म लक्ष्मण कार्की बिदा माग्छौँ। म अर्को मंगलबार आउनेछु, कार्यक्रम उज्यालो फल्चा चाहिँ भोलि बिहान 6:30 आउनेछ। तपाईँ सबैजनाको शुभ समयको कामना गर्दै आजका लागि बिदा माग्छु, नमस्कार।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।